घटना र विचारमा बोल्ने सबभन्दा कान्छो सदस्य म थिएँ त्यति बेला।
जग्गा बेचेर
त्यो प्रेस लिटल प्रेस थियो,
नसा हुँदो रहेछ है,
नसा हो वास्तवमा। यो राजविराजमा अर्काको घरमा बसेर अर्का घरको काम गर्दै पढेको मैले बिएल, र आमालाई हेप्ने मान्छेहरूलाई मैले त्यसको बदला लिँदाखेरि मलाई सजाय चाहिँ कति हुन्छ होला भन्ने बुझ्नका लागि म कानुनमा इन्ट्रेस्टेड भएँ। अनि पछि डाक्टर भानुसिंह भनेर पठाइदिएको हुलाकबाट सबैले छापे हुन जितै हो,
नाममा पनि कति फरक पर्दो रहेछ।
मैले जीवनमा अहिलेसम्म जम्मा तिनवटा मुद्दा मात्रै केटा मान्छेको तर्फबाट हेरेको, तिनजना पुरुष अनि नौजना महिलाहरू रङ्गे हात पक्राउ पर्ने यो सम्भावना छ। अर्को शब्दमा बेचेर खानेहरू देश बेचेर खानेभन्दा महान छन्। त्यो 39 लाख रुपियाँ बराबर मध्ये ब्याङ्कका कर्मचारी र अरू मिलेर बाँडेर खाए। जति पनि सुन लिएर आउँछन् युवाहरूले बाहिरबाट, हाम्रो गृहमन्त्रीले एयरपोर्टमा गएर फुलको माला लगाइदिनुपर्छ।
जहाँ इच्छा हुन्छ त्यहाँ दृष्टि हुन्छ, जहाँ दृष्टि हुन्छ त्यहाँ दृश्य देखा पर्छ। तपाईँ मन्थन हेर्दै हुनुहुन्छ, आज हामीसँग मन इच्छा दृष्टि दृश्य भएका एकजना व्यक्तित्व हुनुहुन्छ। उहाँ अधिवक्ता, अभियानकर्मी, लेखक र पूर्व सञ्चारकर्मी अर्थात् सञ्चार अन्वेषक भन्दा पनि हुन्छ। स्वागत नेपाल, तपाईँ फुर्सद निकालेर चाहिँ हाम्रो यो मन्थनमा आउनुभयो, धन्यवाद है।
एकदमै आभार व्यक्त गर्छु, तर वास्तवमा मलाई फुर्सद छैन, समय छैन भन्ने चाहिँ एउटा बहाना बाहेक केही होइन भन्ने मलाई लाग्छ। किनभने पृथ्वीनारायण शाहसँग पनि त यही 24 घन्टा थियो,
हजुर,
नेपोलियन बोनापार्टसँग यही 24 घन्टा थियो, मार्गरेट थ्याचरसँग यही 24 घन्टा थियो, अनि जति पनि हामी अहिले सामान्य जीवन जिइरहेका छौँ यही 24 घन्टा छ।
तर तपाईँ त न्यायालयमै व्यस्त हुनुहुन्छ, सधैँ फोन उठ्दैन तपाईँको, होइन?
त्यो चाहिँ हो,
यसलाई चाहिँ व्यस्तताको रूपमा पनि लिनु पर्यो नि।
लिन सकिन्छ तर गर्नै पर्ने काम, जस्तो अहिले मैले यहाँ उपस्थित हुनु यो गर्नै पर्ने काम मध्येको हो। म व्यस्त छु भनेर यही काम नगर्दो हुँदो हुँ त मैले जे भन्न खोजिरहेको छु त्यो जनसामान्य बिचमा पुग्ने थिएन। यसो भएको हुनाले व्यस्त छु भनेर गर्न पर्ने काम नगर्नु
भएको छैन, पन्छिनु भएको छैन,
पन्छिन्न।
ओके, अनि जस्तो तपाईँ चाहिँ पत्रकारिता पनि गर्नुभयो है?
हो, पत्रकारिता पढेँ पनि,
पढ्नुभयो?
हो, मेरो मास्टर्स डिग्री पत्रकारितामा ल सकेपछि हो,
हजुर,
ल सकेपछि, र पत्रकारिता पढाएँ पनि, धेरै समय पढाएँ, झन्नै 2 दशक पढाएँ पत्रकारिता। मैले पढाएका विद्यार्थीहरू धेरै हुनुहुन्छ, मेन स्ट्रिममै हुनुहुन्छ, लगभग कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिरहनु भएको छ।
नेपाल वानमा कार्यरत हुनुहुन्थ्यो क्या तपाईँ?
नेपाल वान भन्दा पूर्व म एभेन्युजमा थिएँ जति बेला,
हजुर,
त्यो टेस्ट ट्रान्समिसनमा थियो र भर्खरै चाहिँ जाँदै थियो टेरेस्टेरियल ट्रान्समिसनमा, र त्योभन्दा पहिला मैले राष्ट्रिय समाचार समितिमा गरेँ, त्योभन्दा पहिला रेडियो नेपालमा गरेँ। घटना र विचारमा बोल्ने सबभन्दा कान्छो सदस्य म थिएँ त्यति बेला, र त्योभन्दा अगाडि राजनीतिक हिसाबले सोझै नियुक्ति गरिन्थ्यो भने म नियुक्त हुँदाखेरि चाहिँ स्वर परीक्षा उत्तीर्ण गरेर गरेको,
स्वरमा
स्वर परीक्षा उत्तीर्ण गरेर अनि मात्रै गरेको त्यो बेला यो थियो। र त्योभन्दा अगाडि झापाबाट एउटा पत्रिका निकालिन्थ्यो, सृष्टि साप्ताहिक, त्योभन्दा पूर्व यो कार्यक्रमको नाम मन्थन होइन, मन्थन साप्ताहिक को म सम्पादक थिएँ।
ठ्याक्कै मन्थनमा हुनुहुन्थ्यो तपाईँ?
हो, मन्थन
दैनिक पत्रिका
साप्ताहिक थियो,
हजुर,
विराटनगरको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसको संस्कृति विभागको प्रमुख हुनुहुन्थ्यो गणेश श्रेष्ठ, उहाँ प्रकाशक हुनुहुन्थ्यो, म सम्पादक थिएँ, र त्यो पत्रिका मन्थन साप्ताहिक नै मैले चाहिँ गर्थेँ। सो पश्चात मैले स्वतन्त्र विचार भन्ने साप्ताहिक पत्रिका आफै सम्पादक भएर चाहिँ प्रकाशित गरेँ। घरमा थाहा नदिइकन जग्गा बेचिदिएर प्रेस किने,
जग्गा बेचेर
त्यो प्रेस लिटल प्रेस थियो,
लिटल नसा हुँदो रहेछ है,
नसा हो वास्तवमा। यो दुईवटा पन मान्छेले छोड्न हुन्न सफलताका लागि भन्ने लाग्छ, एउटा बालापन एउटा पागलपन। बालापन चाहिँ ससाना कुराहरूमा असाध्यै धेरै खुसी हुने, सानो उपलब्धिमा पनि धेरै खुसी हुने पन, त्यो बालापन. अर्को चाहिँ पागलपन. मान्छे भन्छ नि कस्तो पागल भएर काम गर्छ भनेर, सम्पूर्ण कुरा बिर्सेर त्यसमा मात्रै केन्द्रित भएर काम गर्ने प्रवृत्ति. त्यो बालापन र पागलपन सधैँभरि कायम राखिराख्न सक्यो भने मान्छेले जीवन साँच्चै जिउँछ. मैले त एक एक पल जिएको छु, त्यो पत्रकारितामा हुँदा, अध्यापनमा पनि त म धेरै लगभग 25 वर्ष पढाएँ. मैले पढाएको विद्यार्थीहरू अहिले यो पटक डिएसपी भएका छन्,
हजुर,
यो पटक होइन
पत्रकारिता पढाए कि विद्यार्थी,
क्लास वनदेखि पढाएँ नि मैले, क्लास वनदेखि पढाएँ होइन, अनि मास्टर्ससम्म पढाएँ. विदेशी करिकुलमहरूका विदेशी विश्वविद्यालय अन्तर्गत पनि पढाएँ. मलाई पढाउनका लागि चाहिँ एउटा सोख जस्तो हुन्थ्यो, र अहिले पनि त्यो क्लासमा गएर पढाउन पाउँदा चाहिँ मलाई सबभन्दा बढी त्यो स्वान्त सुखायो भन्छ नि, त्यो चाहिँ आनन्द लाग्छ.
पत्रकारिता गर्दा तपाईँले धेरै दृश्यहरू देख्नुभयो है, मनन पनि गर्नुभयो. पत्रकारिता गर्दा गर्दै तपाईँ अचानक यो न्यायालय क्षेत्रमा आउनुभयो नि त, जस्तो यो न्यायालय क्षेत्र पनि राष्ट्रको 4 क्षेत्रमध्ये एउटा पर्छ नि त होइन, पत्रकारिता पनि त्यही
हो,
किन आउनुभयो तपाईँ?
खासमा म एसएलसी पछि आइएल गरेँ, कानुन पढेँ, बिएल पढेँ, एलएलएम पढ्नका लागि कोटा प्रणाली थियो त्यति बेला. काठमाडौँ बाहिर भएको हुनाले मैले त्यो अवसर पाइनँ. राजविराजमा अर्काको घरमा बसेर अर्का घरको काम गर्दै पढेको मैले बिएल. त्यसरी म पढ्दाखेरि उच्च अदालतको हाम्रै क्लासमेट न्यायाधीश पनि हुनुभयो, राकेश कुमार निधिजीहरू लगायत धेरै हुनुहुन्छ अहिले न्यायाधीशहरू हाम्रो ब्याचको, उहाँहरूले देख्नुहुन्थ्यो मलाई. म कलेजमा जाँदा एक दिन पनि अहिले जस्तो नै, आमाले सिकाउनु भएको थियो पुरानो लगाउनु तर सफा लगाउनु, हरेकले तिम्रो वास्तविक स्थिति के हो थाहा नपाउन् भन्नुहुन्थ्यो. त्यसको पछाडि कारण, आमाले अलि बढी एक्लै मेहनत गरेर दुःख गरेर चाहिँ पढाउनु भयो.
आमा एकल
होइन, बुवा फरक हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, धेरै दुःख गरेर पढाउनु भयो. र त्यसरी अर्का घरमा बसेर चाहिँ काम गर्दै पढ्नुपर्ने अवस्था सिर्जना भयो, तर पत्याउँदै नै थिएँ कसैले. त्यहाँ मैले ल पढ्दाको कुरा गरेको, त्यो प्रसङ्ग अलि फरकतर्फ म मोडिन खोजेँ, रोक्न चाहन्छु. अलि इन्डिभिजुअल पनि भएको हुनाले हामी जम्मा, मेरो आमाले जन्माउनु भएको 3 छोराहरू 1 छोरी, जम्मा दिदीबहिनी 2, जम्मा दाजुभाइ 6. सबभन्दा ठुलो दाजु 2 जति भयो एउटा एक्सिडेन्टमा बित्नु भएको, हामी 5 अहिले छौँ. निकै ठुलो हुन्जेलसम्म पनि हामी दाजुभाइहरू बेग्लै बेग्लै आमाको छोरा रहेछौँ भन्ने थाहा थिएन हामीलाई.
त्यस्तो माया प्रेम
आमाले त्यसरी हुर्काउनु भएछ
दुवैजना आमाले.
हो, पहिलो आमाको एक्सिडेन्टले निधन भएपछि मेरो आमालाई विवाह गर्नुभएको. मेरो आमालाई विवाह गर्दाखेरि अलरेडी दाजुहरू हुनुहुन्थ्यो, र आमा 15 उमेरमा विवाह भएर आउँदा हामी, म अलिक ठुलो हुन्जेल 5-6 कक्षामा पढ्दासम्म, आमाले झन्नै 24-25 खाना बनाएर खुवाउनुहुन्थ्यो
15 उमेरको आमाले.
विवाह गरेर आउने बित्तिकै जो ठुलो आमा बित्नु भएपछि सानो दाजु जसको दुध नै छुटेको थिएन उहाँलाई सँगै लिएर सुत्नुहुन्थ्यो आमा भन्ने आमाको कतिपय इन्टरभ्यूहरू पनि छ, उहाँले बताउनु भएको छ आफ्नो त्यो स्ट्रगलको बारेमा. र ल मैले त्यहाँबाट पढिसकेपछि 53 म पास आउट हुँ, तर म एसएलसी सक्ने बित्तिकै पत्रकारितामा प्रवेश गरिसकेको थिएँ. झापाबाट प्रकाशित हुने हिजो आज दैनिक भन्ने नेपाल टेलिभिजनमा इङ्ग्लिस न्युज एङ्कर हुनुहुन्थ्यो अर्पण शर्मा. अर्पण शर्मा जान्नुहुन्छ होला, अर्पण शर्माजीको पिताजीले हिजो आज दैनिक भन्ने दैनिक पत्रिका झापामा प्रकाशित गर्नुहुन्थ्यो. म जति बेला कक्षा 8-9 पढ्दाखेरि नै त्यो दैनिक पत्रिका थियो, र एसएलसीको रिजल्ट आउनु पूर्व नै मैले त्यो दैनिक पत्रिकामा लेख्न थालेको थिएँ. अहिले पनि सुरक्षित राखेको छ त्यति बेलाको बाइलाइनहरू. अनि त्यो दैनिक पत्रिका पश्चात म राष्ट्रिय समाचार समितिमा प्रवेश गरेँ. राष्ट्रिय समाचार समितिमा कानुन पढ्दै थिएँ, गर्दै थिएँ पत्रकारिता. त्यो पत्रकारिता मैले पछि पढ्नु पनि पर्ने रहेछ. पत्रकारिता गरिरहेको छु, पढेँ कानुन. अब मेन स्ट्रिम जर्नलिस्ट भइसकेपछि जरुरी ठानेर मैले अनि फेरि मास्टर्स जोइन गरेँ काठमाडौँको कान्तिपुर सिटी कलेजबाट. म त्यसको चौथो ब्याच होला जस्तो लाग्छ. पछि एनपिआईले एक वर्ष पत्रकारिता कोर्स गर्यो, डिप्लोमा कोर्स. तर यता त्रिभुवन विश्वविद्यालय अन्तर्गत पनि आरआरमा थियो. अनि पहिलो मास कम्युनिकेसनको कलेज सायद मलाई लाग्छ डाक्टर मन्जु मिश्रले सुरु गर्नुभयो.
हजुर, मन्जु मिश्र म्यामले. हजुर,
मन्जु मिश्रज्यूले. उहाँ पत्रकारितामा पहिलो पिएचडी हो कि जस्तो पनि लाग्छ है मलाई, म कन्फर्म छैन. डाक्टर मन्जु मिश्रज्यू चाहिँ त्यसपछि मात्रै अनि प्राइभेट सेक्टरबाट कान्तिपुर सिटी कलेजले मास कम्युनिकेसनमा मास्टर्स सुरु गर्यो र मैले त्यहाँबाट गरेँ. मैले पहिलो वर्ष चाहिँ डाक्टर मन्जु मिश्रज्यूको कलेजमा पढेँ, तर अरू केही कारणहरूले म फेरि त्यहाँ कोर्स पुरा गर्न पाइनँ. बाहिर धेरै रहनुपर्ने भएको हुनाले अनि पछि यताबाट इक्जाम दिएर पास गरेँ. युनिभर्सिटी एउटै हो, त्यसरी गरेँ. र लमा मैले प्रवेश गर्नुपर्ने कारण चाहिँ मैले एससी पछि नै किन कानुन पढेँ भन्ने कुरा कसरी जम्प गर्नुभयो यहाँले
भन्नुभयो.
वास्तवमा अध्ययनको हिसाबले त्यो जम्प थिएन, पहिला कानुनै थियो. कानुन किन पढ्न आयो भन्ने कुरा चाहिँ फेरि इन्ट्रेस्टिङ छ. मलाई योतर्फ जाउँ जस्तो लागेको थिएन, तर प्रश्न सोधेपछि भाग्ने मेरो अहिलेसम्म बानी छैन. आमा एक्लै नै सङ्घर्ष गरेर हामीलाई पढाइरहनु भएको थियो. गाउँबाट काँचो केराहरू किनेर लिएर आएर गुम्साएर पकाएर बजारमा लगेर अनि बेचेर नाफा राखेर साउ बुझाउने, त्यो पनि बाँकीमा किनेर लिएर आएर. हामी पनि गाउँ घरमा गएर त्यसरी केराका घरीहरू लिएर आउँथ्यौँ. अरू धेरै सङ्घर्ष गर्नुभएको छ र उहाँले एक्लै त्यहाँनिर घर व्यवहार सबै चलाएर, हामी साना साना थियौँ, तिनजना छोरा एउटी छोरी, समाजका मान्छेहरूले हेप्थे. आमालाई कतिपय खेतमा पानी लाउन नदिने, कोदालाले हान्न खोज्ने, एट्याक गर्न खोज्ने. यसले मेरो दिमागमा के आयो त्यो बाल मनस्थितिमै भने, मैले झ्यापै खुकुरले हात काटिदिएँ भने कति सजाय हुन्छ होला मलाई, मैले एउटा दाँत झारिदिएँ भने मलाई कानुनले कति सजाय गर्छ होला भन्ने मेरो दिमागमा आउन थाल्यो. र आमालाई हेप्ने मान्छेहरूलाई मैले त्यसको बदला लिँदाखेरि मलाई सजाय चाहिँ कति हुन्छ होला भन्ने बुझ्नका लागि म कानुनमा इन्ट्रेस्टेड भएँ. खासमा मेरो प्रेरणा नै कानुन पढ्नका लागि आमा विरुद्ध भएको जुन एक खालको हिंसा नै थियो हो. यो कारणले म कानुन पढ्नका लागि प्रेरित भएँ. म स्वयंलाई थाहा थिएन कि म किन कानुन, मलाई केही भन्नै आएन कि त्यो एससी पछि. हामी दाजुभाइले सँगसँगै पास गरेका हौँ, के पढ्ने भन्दा मलाई चाहिँ कानुनै पढ्छु भन्ने त्यो कुराले चाहिँ प्रहार गरिरहेको छ दिमागमा.
जस्तो आमाले त्यसमा चाहिँ विरोध गर्दा पनि त आमालाई झन् त्यो गाउँमा त गाह्रो भयो होला नि.
धेरै कुराहरूले उहाँलाई अप्ठ्यारो थियो.
जस्तो तपाईँले चाहिँ अन्यायका विरुद्ध बोल्नुपर्छ भनेर त आमाबाट नै सिक्नुभयो हो.
स्रोतै मैले धेरै मेरा पुस्तकहरूमा पनि, साहित्यको पनि स्रोत आमा नै हो. आमाले दिने यस्तो यस्तो जवाफहरू हुन्थ्यो होइन, ती जवाफहरू अहिले पनि. दसैँको बेला लास्ट टाइम 2 वर्ष अगाडि हाम्रो चाहिँ टिका लगाइसकेर छोराछोरीलाई पनि बुवाआमाले नै केही दिनेछ कि, अहिले पनि परिवारभित्रको चलन. बुवाले मलाई तुलसीको माला लगाइदिनु भयो होइन. आमाले हिँड्ने बेलामा टिका लगाइसकेर फेरि काठमाडौँ फर्किने बेलामा, यो चाहिँ गाडीमा राख, कसैले आक्रमण गर्यो भने एकजनालाई मात्रै भए पनि चोट चाहिँ लगाएर छोड्नु भनेर खुकुरी दिनुभयो मलाई.
अहिले पनि त्यस्तो?
अहिले पनि, 2 वर्ष अगाडिको होइन. बुवाले तुलसीको माला दिनुभयो, शान्तिको प्रतीक. आमाले त्यो खुकुरी दिनुभयो, म स्टिल मसँग त्यो रहन्छ. होइन यो उहाँमा जति हेपाइमा परे पनि त्यो साहस चाहिँ होइन एउटा विश्वविद्यालय हो नि आमा भनेको त र मेरो साहित्यको स्रोत पनि आमा नै हो मान्छेहरू भन्छ नि तपाईँको साहित्यमा प्रेरणाको हो मेरो त आमाले एकदम मैले बडा इमान्दारीपूर्वक भनेको कुनै पनि मान्छेले अहिलेसम्म कहिले पनि प्रेरणा दिएन कि निराश बनाए र मान्छेहरूले जतिले निराश बनाए ती मान्छे नै मेरो प्रेरणाको स्रोत हुन् निराश बनाउने मान्छेहरू एउटा साँच्चैको प्रेरणा चाहिँ त्यो आमाले प्रेरणा दिन्छु भनेर होइन कस्तो गर्नुहुन्थ्यो भने एउटा बडा इन्ट्रेस्टिङ छ हामी दाजुभाइहरू त्यति बेला मोटो गत्ता भएको कपीमा लेख्न पाउनु चाहिँ साँच्चै अर्कै कुल वंशमा जन्मिनुपर्छ जस्तो लाग्थ्यो पातलो खालको गत्ता भएको सानो सानो कपीहरू हुन्थ्यो खरिद गर्न पनि त्यो हुने थिएन अलिअलि पैसाले गरिन्थ्यो त्यो मोटो गत्ता भएको कपी चाहिँ गाडी व्यवसायीहरूले गाडीको छतमा राखेर विराटनगरबाट सायद चन्द्रगढीतर्फ लाँदै थिए र त्यो गाडीको छतबाट झरेको थियो हामी स्कुलबाट फर्केर आउँदा गाडीको छतबाट झरेको त्यस्ता कपीहरू तिन चारवटा बाटोको सडकको छेउमा भेटियो नयाँ र त्यो हामीले बोकेर आयौँ क्या खुसी हुँदै घरमा स्कुलबाट हिँड्दै हिँड्दै छुट्टी भइसकेपछि आमा कतै खेतमा कहीँ काम गर्न जानुभएको थियो झमक्कै साँच परेको थियो फर्केर आएपछि हामीले कपी भेट्यौँ भनेर ल्याएर देखायौँ त्यति बेला दुई पास गरेर तिनमा गइएको थियो होला अनि आमा यस्तो रिसाएर बाटोमा भेटिएको कसको हो भनेर सोध्नु पर्छ कि पर्दैन एक दोस्रो त्यहाँ कसैको होइन बाटोमा त्यहाँ छोडिएको छ भने त्यो लिएर आउन आफ्नो मेहनत परिश्रम नपरेको हुन्न भन्ने यस्तो कुरा भनिरहनुहुन्थ्यो मैले भन्दिनँ थिएँ भोक लागेको छ यस्तो साँच परेको छ झमक्कै बाटो नदेखिने स्थिति छ यो जहाँबाट उठाएर ल्याएको हो त्यहीँ गरेर राखेर आयो भनेर आमाले खानै खान नदिकन राति नै पठाउनु भयो हेर्नु है आमासँग यति रिस उठ्यो नि आफूले किनिदिन पनि सक्नु छैन चोरेको पनि होइन बाटोमा भेटेर ल्याएको त्यसमा पनि लेख्न नपाउने हामी गुनासो गर्दै गर्दै दाजुभाइ गएर फेरि सडकमा लगभग आधी घन्टा जति हिँडेर त्यहीँ लगेर राति छोडेर फर्केर आयौँ कि मैले तिन चार वर्ष अगाडिको आमाको जन्मदिनमा यो कुरो सम्झाएर लेखेको थिएँ होइन अनि पढेर थाहा पाउनुभएछ र अनि फोन गर्नुभयो यस्तो यस्तो सानोतिनो कुरा पनि लेख्नुपर्छ लेख्नुपर्छ भनेर मेसेन्जरमा तर हो त्यो कुरा नै मलाई त्यति बेला कस्तो रिस उठेको थियो कि नरमाइलो लागेको थियो साँच्चै भनेको त्यो कपीमा लेख्न पाएँ यस्तो मजा आउँथ्यो होइन स्कुलमा लगेर देखाइन्थ्यो मेरो पनि तिमीहरूको जस्तो कपी छ आमाले दिनु भएन तर यसको महत्त्व अलिक निकै पछि बुझियो होइन यो शिक्षा वास्तवमा व्यवहारमै दिएको कि कुनै विश्वविद्यालयमा प्राप्त नहुने
जस्तो कतिपय आमा बुवाले पहिला भनेको कुराहरू अहिले तपाईँले प्र्याक्टिकल जीवनमा हिँड्दाखेरि जस्तो व्यवहारिक जीवनमा हिँड्दाखेरि तपाईँलाई चाहिँ त्यो कुरा अहिले लागु हुन्छ जस्तो लाग्छ नि है
एकदमै हुन्छ साहित्यमा लागु भएको छ आमासँग खेतमा धान गोड्दा गोड्दै भएको संवाद मैले जे लेखेँ नि म राष्ट्रिय कविता को पुरस्कार पनि प्राप्त गरेको मान्छे हो
त्यही सन्दर्भमा
आमाले जे भन्नुभएको थियो मैले त्यही कुरो लेखेको त्यो एउटा मलाई आविष्कार जस्तो लाग्यो कि त्यो धान बारीमा एउटा मल्लिडो भन्ने झार हुन्छ
हजुर
त्यो यस्तो गाजिएर आउँछ कि धानलाई पनि त्यसले मास्न खोज्छ अनि फुलबारीमा यसो फुलहरू गोड्ने त्यहाँ एउटा नाभो भन्ने हुन्छ नाभो यहाँलाई थाहा होला अघिल्लो वर्षको धान
हजुर
त्यही खेतमा छरिएको हुन्छ अलिअलि अर्को वर्ष धान रोप्ने बेलामा आफै उम्रिएर आउँछ यो त थाहा छ होइन यसलाई नाभो भन्छ त्यो नाभो त्यत्रो एक वर्ष पर्खिएर बस्छ माटोमा कुहिँदैन कि बिउ माटोमा परेपछि कि कुहिन्छ कि उम्रिन्छ सर्टिन समयमा तर एक वर्षसम्म पनि त्यो बसिरहन्छ र हो एक वर्षपछि उम्रिन्छ त्यो नासियो होला भन्ने ठानिन्छ अनि धान गोड्दै जाँदा मैले आमा यो झारहरू चाहिँ आफै उम्रिन्छ मल हालेको पनि छैन, गोडेको पनि छैन। अनि जति मल हाले पनि गोडे पनि फुलहरू धानहरू चाहिँ मर्न मात्रै खोज्छ। यो धान झार आफै उम्रिए जस्तो आफै उम्रिनु नि, कोदो आफै उम्रिनु, तोरी आफै उम्रिनु। अहिले खेतमा हामी सबैतिर बाटोमा देख्छौँ नि, झार उम्रिए जस्तो तोरी मकै कोदो उम्रिनु कति सुन्दर हुन्थ्यो होला, फुलहरू उम्रिनु। अनि यो नाभो फेरि एक वर्षसम्म पनि बसेको बसेको गर्छ, कुहिँदैन। हामीले के भन्नुभएको थियो भने, मान्छेले लोभ गर्यो नि त धानको, त्यही भएर लोभ गरेर जति सञ्चय गर्न खोज्यो त्यति यो नासिएर गएर अनि मान्छेले बिउ छरेर रोप्छन्। झारलाई पनि हामीले कुनै प्रजातिको झारलाई सञ्चय गर्न खोजेका थियौँ भने त्यो नासिँदै जान्थ्यो होला, होइन? धानलाई जसरी हामीले सञ्चय गर्दै ल्यायौँ, कोदो मकै इत्यादि टमाटरहरू पृथ्वीमा पहिलेदेखि थिए भने सञ्चय गर्ने लोभले विनाश क्रमशः हुन्छ, थाहा हुँदैन
जुन अहिले भइरहेको छ।
भन्नुभयो यो कुरा
आमाले त्यो बेला भनेको कुरा
हो, यस्तो राम्रो लाग्यो मलाई। मैले लेखेको कवितामा मैले कविताको शैलीमा ढालेँ होला, गति यति लय त्यसको वाक्य संरचनाहरू बनाएँ होला, तर जे थियो त्यो आमाले दिनु। मैले त्यति मात्र होइन, उहाँले अर्को के भन्नुभयो भने, यो त धानको चामलको प्रसङ्ग आउँदा यी सबै कुराहरू मान्छेका आडम्बरहरू हुन्, बोक्रा भनेको भन्छन्, तर आडम्बर जरुरी छ। मलाई त्यही आमाले भन्नुभएको, चिटिक्क परेर यो कपडा छ नि प्यान्ट, स्कुलबाट आएपछि मजाले मिलाएर सिर त्यो डस्नाको मुनि राखेर अनि भोलिपल्ट एउटा भाँडोमा पानी तताएर त्यो तातो पानी भएको भाँडोले यसो गरेर क्रिज लगाइन्थ्यो,
जस्तो पहिला आइरन थिएन,
हो
भाँडा तताएर,
हो आइरनहरू थिए, किन्न सकिन्नथ्यो नि त,
हजुर
होइन? आमाले त्यसो गरेर अब बुवाको बारेमा त जे होस् उहाँ एक्लै हुनुभएको हुनाले बुवा ठेकापट्टा इत्यादिमा हुनुहुन्थ्यो, बुवाका पार्टनरहरू अरू थिए होइन बिजनेसमा कता कता, उनीहरूको अगाडि चाहिँ चटक्क परेर हिँड्नु है भन्नुहुन्थ्यो र त चटक्कै परेर हिँडिन्थ्यो। कहिले पनि कलेज जाँदा त कसैले पत्याउँदैन थियो, राजविराज पढ्दा पनि लामो कपाल पाल्ने, अलिकति पनि दाग नभएको कपडा लगाउने, जहिले पनि एक्लै, फेरि म जहिले स्कुल कलेज मास्टर्स बरु मास्टर्समा केही साथीहरू भए ब्याचलर सक्ने बेलासम्म मेरो कुनै पनि त्यस्तो बेस्ट फ्रेन्ड भन्ने यसो कुनै साथी नै भएन कहिले पनि। बडा अचम्मको छ हेर हेर्नु, अनि एक्लै हिँड्ने, लामो कपाल पाल्ने, उताबाट गाडी आउँदैछ भने बिस्तारोसँग त्यो गरेर रोकेर हिँड्ने, त्यसो गरेर
आत्मविश्वासका साथ
त्यो आमाले त्यो दिलाउनु भयो। अनि मैले यो खाली कपडा हाम्रो जे छ स्थिति त्यो गर्ने हो नि भन्ने पनि हुन्थ्यो, तर आमाले नो त्यसो होइन, यो कपडाहरू भनेको बोक्रा हो, त्यो आडम्बर हो, ठिक छ, तर बोक्राले जहिले पनि भित्रको गुदी बचाउँछ, सिर्जना शक्ति। बोक्रा निकालेपछि धान चामल हुन्छ, बोक्रा निकालेको त्यो चामल छर्यो भने उम्रिँदैन, बोक्रा सहितको छर्यो भने नै उम्रन्छ, त्यो बोक्राले सिर्जना शक्ति बचाएर राख्छ। त्यसैले बोक्रा जरुरी छ, आडम्बरहरू जरुरी छन्, कपडा इत्यादि यो बाहिर देखिने कुरा पनि जरुरी छ, तर एउटा शर्तमा कि भित्र गुदी हुनुपर्छ। यो कुरा त्यो धान गोड्दै गर्दा आमाले भन्नुभएको थियो कि मलाई,
हजुर,
यो मिनिङ आउने गरिकन मलाई त यो एउटा आविष्कार वाक्य जस्तो लाग्यो। र यो मैले आठ कक्षा पढ्दा लेखेको कविता, मैले त्यति नै बेला, त्यो बेला त राष्ट्रिय कविता महोत्सव त नेपालको चाहिँ प्रमुख समाचार हुन्थ्यो नि त, रेडियो टेलिभिजन गोर्खापत्र सबैमा इन्टरभ्यू आउँथ्यो होइन, छापिन्थ्यो त्यो कविता शनिबारको परिशिष्टाङ्कमा, त्यसमा म पुरस्कृत भएपछि मलाई इन्टरभ्यू लिनुभएको रमेश पौडेलले छ, अहिले पनि उहाँको कार्यक्रम रेडियो नेपालमा छ ग्यार, रमेश पौडेलज्यू, यो भन्नै पर्छ एउटासित केवर मागी फर्क्यो भन तिमीले बुझ्ने देउतासित भन्ने गीतको रचनाकार पनि हो, उहाँले अन्तर्वार्ता लिनुभएको छ मेरो त्यति बेला रेडियो नेपालमा। मैले त्यो अन्तर्वार्तामा भनेछु, मैले आठ कक्षा पढ्दा लेखेको कविता हो, त्यति बेला मान्छेहरूले यो कविता चाहिँ बुझेनन् कि अथवा मान्यता दिएनन्, रविन्द्रनाथ टेगोर जस्तो उहाँले पहिला बच्चामा लेखेको कुनै सम्पादकले छापिदिँदैनथे, यो फुच्चेले यति राम्रो लेख्यो होला र भनेर नपत्याएर कि अनि पछि डाक्टर भानुसिंह भनेर पठाइदिएको हुलाकबाट सबैले छापे हुन चाहिँ यो
नाममा पनि कति फरक पर्दो रहेछ
यति होइन अनि त्यो बेला मेरो त्यो कविता छापिएको थिएन पछि राष्ट्रिय कविता महोत्सवमा त्यही कविता पुरस्कृत भयो सायद त्यति बेला स्वागत नेपाल एक हिसाबले चिनिसकेको थियो जानिसकेको थियो पनि होला है मलाई त्यो पनि लाग्छ तर त्यो कविता पुरस्कृत भएपछि मैले दिएको अन्तर्गतमा त्यो आमाले भन्नुभएको कुरालाई मैले कवितामा उतारेको हुँ अब यस्तो यस्तो होइन स्रोत भनेको त साहित्यको पनि अघि भने कानुनको पनि अहिले पनि उहाँका तर्कहरू सुन्दा यति अचम्म लाग्छ होइन अस्ति भर्खरै मैले त्यो भिडियो राखेको छु फेसबुकमा टमाटर बिचबाट चाना बनाएपछि त्यो बिचमा सेतो भाग हुन्छ नि त्यो सेतो भाग खायो भने चाहिँ क्यान्सर हुन्छ अरे मरिन्छ अरे यो गर्नुहुन्न भन्यो जहिले पनि तिमी यही सेतो भाग राखेर पकाउँछ आमाले भन् बुवाले भन्नुभयो आमालाई मैले भिडियो खिचिरहेको थिएँ कि यतिकै म घर गएको बेलामा अनि सँगै त्यो सब्जी सब्जी उगरिनु भएको देखेपछि मलाई रमाइलो लागेर खिचेको थिएँ मलाई थाहा थिएन अनि आमाले के भन्नु भने हामी अब कसरी मर्दैछौँ त्यो थाहा छैन यो सेतो खाएरै मरिन्छ भने त कन्फर्म हो नि त कसरी मरिन्छ त्यो भएको हुनाले कसरी मरिँदैछ भन्ने ढुक्कता प्राप्त हुनु त राम्रो कुरा होइन र अहिलेदेखि थाहा हुने भयो यो खाएर मर्दैछु होइन त्यसो भएको हुनाले यो खाएरै मरिएछ भने मरियोस् अहिलेसम्म खाएको त्यो लजिक मलाई बडा गजब लाग्यो के उहाँले भन्नुभएको होइन मृत्यु त अनिश्चित छ नि त मान्छेले आफ्नो मृत्युको प्रकार र तरिका थाहा पाउनु आत्महत्या बाहेकको अवस्थामा थाहा पाउनु भनेको त धेरै ठुलो कुरा हो नि यसैबाट थाहा हुन्छ मान्छे थाहा नपाइकन मर्छन् हामी थाहा पाएर मरौँ त्यो कुरा मलाई बडा गजब लाग्यो
बुवा बोल्नु भएन
बुवा केही पनि नभने अर्कोतिर केही गर थाल्नु होइन अब यस्तो त्यसकारण चाहिँ विश्वविद्यालय नै गइरहनुपर्छ भन्ने लाग्दैन कानुनमा जम्प म पछि गरेकै होइन त्यहाँदेखि हो म कानुन मलाई किन जरुरी छ भन्ने हेपाइमा पर्नुभयो त्यसको विरुद्ध मैले चाहिँ एक्सन लिँदाखेरि मलाई के सजाय हुन्छ होला भन्ने थाहा पाएर म गर्न चाहन्थेँ तर सौभाग्यवश एकजनालाई पनि मैले अहिलेसम्म म हुन त पाँच क्लासदेखि ब्याचलरसम्म ताइक्वान्दोको खेलाडी हो तर कसैलाई मैले हात त्यसरी लगाइनँ लाउनु परेन
आमा प्रति भएको हेपाई हिंसाको विरुद्ध लड्दाखेरि के हुन्छ त्यो जिज्ञासाले गर्दा कानुनतर्फ जानुभयो होइन कानुनमा गइसकेपछि पनि त तपाईँले चाहिँ त्यस्ता हिंसा हेपाई विरुद्ध नै लड्नु भयो नि त ती दृश्यहरू त तपाईँको मानस पटलमा अहिले पनि छन् यो कानुनमा पुगिसकेपछि एकजना साथीलाई मैले अस्ति जिल्ला अदालतमा भेटेको थिएँ पत्रकारिता गर्दा जुन मैले पीडक अथवा पीडित व्यक्ति देखेको थिएँ ती चाहिँ न्यायालयमा आइसकेपछि खतरा पीडक हुँदो रहेछ देवकी भनेर भन्नुभयो यो कतिको साँचो हो तपाईँ चाहिँ न्यायालयमा अहिले हुनुहुन्छ
एकदमै केस वाइज हुन्छ केस वाइज ठ्याक्कै मैले हेरेको केस एउटा छ जिल्ला भन्दिनँ एउटा जिल्लाको नेपाली कङ्ग्रेसको मैले मुद्दा हेरेको बेलाको जिल्ला सभापतिको छोरा हेर्नुहोस् है उहाँ चाहिँ हरेक पटक विदेशबाट छ छ महिनामा नेपाल आउने अनि नेपाल आउँदाखेरि एक हप्ता जति चाहिँ घरमा थाहै नदिने एकजना छोरी मान्छेले एयरपोर्टमा रिसिभ गर्न जाने अनि उहाँसँग एक हप्ता जति घुमिसकेपछि नेपालको कुनै त्यस्तो राम्रो होटल छैन जहाँ उहाँहरूको जोडी नबसेको होस् हेर्नु मैले हेरेको मुद्दा भन्दैछु नि म त्यसपछि अनि घर पुग्नुहुन्थ्यो हिजो मात्रै आएँ आज आइपुगेँ अनि फेरि केही दिन बस्नुहुन्थ्यो फेरि एक हप्ता चाँडै निस्किनुहुन्थ्यो र त्यही केटी मान्छेसँग घुम्नुहुन्थ्यो जो उहाँको परिवारभित्रको रिलेटिभ पनि हो त्यो छोरी मान्छे
एकजना मात्रै
यहाँ एयरपोर्टमा रिसिभ गर्ने तिनै केटी मान्छे होटेल बुक गर्ने तिनै केटी मान्छे रेगुलर उनीसँग छन् उनीहरू एउटा फ्यामिली रिलेसनमा पनि छन् र यो क्रम 3 वर्ष चलेको थियो 3 वर्ष र उहाँ अन्तिम पटक चाहिँ जावलाखेल चोकबाट अलिकति पूर्वतर्फको एउटा स्कुल छ स्कुलको नाम पनि किन लिउँ त्योभन्दा उतापट्टि एउटा अङ्ग्रेजी नामको होटेल छ त्यो होटेलमा बिहान केटा मान्छे बाथरुममा, केटी मान्छे बेडमा सर्वाङ्ग, ऊ बाथरुम पसेर फ्रेस भएर बाहिर निस्किँदै गर्दाखेरि एकासी ढोका खुल्यो, होटेलको प्रहरीहरू आए, ऊ छक पऱ्यो, के हो यो भनेर थाहा छैन केही पनि भनेन उनले, दुवैजना तपाईँहरू हिँड्नुहोस् भन्यो प्रहरी ल, प्रहरी कारले जाने बित्तिकै अब मलाई यो मान्छेले हरेक पटक विदेशबाट आउँदाखेरि चाहिँ प्रभावमा पारेर होटेलमा राखेर यसरी रेप गर्छ, धन्न तपाईँहरू आइपुग्नुभयो भनेर त्यो केटी मान्छेले भनिदिनु भयो। हेर्नुहोस् है, त्यो केटी मान्छेले त्यो भनिदिनु भएपछि मैले हेरेको त्यो मुद्दा, मैले जीवनमा अहिलेसम्म जम्मा तिनवटा मुद्दा मात्रै केटा मान्छेको तर्फबाट हेरेको छु, केटा मान्छेको तर्फबाट।
यो कति वर्ष भयो तपाईँलाई यो न्यायालयमा?
यो वर्ष अहिले त अब 15 पुरा भयो।
15 वर्षमा तपाईँले जम्मा तिनवटा केटा मान्छेको मात्रै पक्ष रहेर मुद्दा लड्नु भएको छ,
यस्तै मुद्दा। अनि यो मुद्दामा मलाई फेरि त्यति बेला मिरा खड्का न्यायाधीश चाहिँ
न्यायाधीश
मिरा ढुङ्गाना, यता हाम्रो वरिष्ठ अधिवक्ता जीवनको अधिकारकर्मी मिरा खड्का र बम कुमार श्रेष्ठ हुनुहुन्थ्यो न्यायाधीश इजलासमा। मेरो त्यो पहिचानै जहिले पनि समस्यामा परेका दुःखी गरिब पीडितहरूको मुद्दा हेर्ने भन्ने हुने त्यहाँ। साकेजी तपाईँ पनि यो मुद्दामा प्रतिवादीको तर्फबाट? हो श्रीमान। अनि मिरा ढुङ्गा यसो पमकुमार श्रेष्ठजीको अनुहार हेर्दै मेरो हेर्दै गरिरहनु भएको थियो,
मान्नुभयो
हो किन र भने सकेजी जहिले पीडितको पक्षबाट हेर्नुहुन्थ्यो र हो श्रीमान, यसमा चाहिँ केटा मान्छे पीडित छ भने मैले हेर्नुहोस् है, उहाँले 3 वर्षदेखि यस्तै गर्नुहुन्थ्यो अरे, एयरपोर्टमा गएर आफै रिसिभ गर्नुहुन्छ, होटेलमा आफै बुक गर्नुहुन्छ, र उहाँको सबै फेसबुकहरू हेर्दाखेरि हामीले त एक्सेस लियौँ, केटा मान्छेको लियौँ, त्यसमा हेर्दा अस्तिको पटक आउँदाखेरि बन्दीपुरमा कस्तो रमाइलो भयो, यहाँ कस्तो भयो, यो पटक झन् रमाइलो गर्नुपर्छ, यो खालको मेसेजहरू छन्, तपाईँले अस्ति पठाइदिएको यो होइन सारी यसरी लगाएको छ इत्यादि सबै हेर्दा स्पष्ट छ। अब यहाँनिर मैले केटा मान्छेको तर्फबाट खुलेर बहस गरेँ कि इट वाज नट रेप, यो चाहिँ कहिलेकाहीँ बेलायतको एउटा चाहिँ अदालतले इन्भाइटेड ह्यारेसमेन्ट भन्दा कत्रो चल्यो, यहाँ त्यो मेसेजहरू हेर्दा इन्भिटेसन जस्तो देखिन्छ एउटा, तर 3 वर्षसम्म त थाहा थियो नि त। अब हो यसमा म अदालतको भाषामा पीडितै भन्नुपर्छ, महिलालाई पीडितै भन्नुपर्छ, लेख्ने नै त्यही हो। अब पीडकको तर्फबाट मैले बहस गरेँ, म त्यसमा पीडकको तर्फमा उभिएँ। यस्ता केही केसहरू हुन्छन् एउटा, अर्को चाहिँ साँच्चै बाहिर देखिने एउटा रूपरङ हुन्छ, भित्र अर्को हुन्छ, न्यायाधीशहरूको पनि त देखियो होइन। अर्को सँगसँगै त्यो बाहिर देखिने भित्र के हुने भन्ने कुरालाई चाहिँ हाम्रो कानुन विश्वकै सबभन्दा पहिलो कानुन हो, जहाँ एक्सन मात्रै होइन इन्टेन्सनका आधारमा पनि सजाय हुन्छ। संसारमा इन्टेन्सनल रेप भन्ने जुन छ नि, यो चाहिँ यसलाई आशयकरणी भन्छ, आशयले मात्रै पनि। जस्तो म कलेजमा पढाउँछु, कलेजमा पढाउँदाखेरि गएर क्लासमा यसो उभिएर पढाउँदा पुरै क्लासभरि एउटा केटी मान्छेलाई मात्रै हेरेर पढाइरहन्छु सधैँ, भने मेरो इन्टेन्सन खराब थिएन भनेर कुनै प्रमाण दिनु पर्दैन हो नि होइन। मैले यहाँसँग इन्टरभ्यूमा बसेर कुरा गर्छु, खालि उठैमा मात्रै हेरिरहन्छु, मानौ आँखामा मात्रै हेरिरहन्छु, यो इन्टेन्सनल रेप हो। मैले यदि त्यसो गरेँ भने इन्टेन्सनल रेप हो। हाम्रो पूर्वीय दर्शन यस्तो प्रष्ट छ, कोही मान्छे नुहाइरहेको छ, चेलीबेटीहरू धारामा नुहाइरहेछन्, इनार छैन, अवस्था त्यस्तो छ समाजको, तर बाटो हिँड्दै गर्दाखेरि देख्नु सामान्य कुरा हो, तर झाडीबाट लुकेर हेर्नु, देख्नु र हेर्नु त फरक कुरा हो नि। हो यो इन्टेन्सनल रेप हो, र संसारको पहिलो कानुन नेपालमा बनेको, जहाँ आशयबाट मात्र पनि अपराध हुन्छ, एक्सन हुन जरुरी छैन।
जस्तो तपाईँको, मैले थोरै यसमा म तपाईँलाई एड गर्न चाहन्छु, जिज्ञासा बाटोमा हिँड्दाखेरि कसैले चाहिँ उतैदेखि मान्छेले ठोक्छ, संवेदनशील अङ्गहरूमा हिर्काएर जाने, यस्तोलाई पनि त सजाय हुन्छ नि?
एकदमै छ, यो त अझ एक्सन नै भयो, यो त एक्सन नै भयो। तर खालि के हो भने, उसको आशयलाई पुष्टि गर्नु पर्यो कि आशय गलत थियो भन्ने कुरो. मान्छेले मेरो आशय ठिक थियो भनेर जब सफाई दिनुपर्ने स्थिति हुन्छ नि, त्यो स्थिति नै आशय गलत थियो भन्ने, नियत गलत थियो भन्ने कुराको प्रमाण हो.
यस्तो बलियो कानुन छ
हो. हामीले अहिले त युरोपेलीहरूले अमेरिकनहरूले बल्ल यति बेला मात्रै इन्टेन्सनल रेपलाई सजाय गर्दैछन्. हाम्रो त के हो भने नि, कानेगुजीबाट कर्ण जन्मिएको विश्वास छ नि त, होइन? त्यो यहाँसम्म जोडिरहेको छ कि मान्छेले आशयले मात्रै पनि होइन, गलत ढङ्गले हेऱ्यो मात्रै भने पनि उसलाई सजाय गर्नुपर्छ. मन वचन र कर्मले अपराध हुन्छ. हामी सोच्नुहोस् न, मेरो घरमा त्यहाँ देवीको, लक्ष्मीको, सरस्वतीको फोटोहरू छ, अनि सँगसँगै यतातिर अब अहिलेको चर्चित चाहिँ कलाकारहरूको, हिरोइनहरूको फोटो छ. स्वाभाविक हो, म प्रश्न बोल्ने मान्छे हो, त्यो फोटोहरू राख्नुको सौन्दर्य एउटा छ, अर्को मान्छे आकर्षित पनि हुन्छ. एउटा कोही मान्छेलाई त्यो हिरोइनहरूको फोटोहरू हेर्दाखेरि वा अर्को कुनै आर्ट हेर्दाखेरि ऊ त्यहाँ आकर्षित हुन्छ, यौनिक दृष्टिले आकर्षित हुन्छ. तर लक्ष्मीको, सरस्वतीको, देवीको फोटोहरू पनि त त्यो हिरोइनभन्दा कम राम्रो छैन सबै कुरा सम्पूर्ण हेर्ने हो. तर त्यहाँ चाहिँ शिर नत हुन्छ, म प्रणाम गर्छु, होइन? मेरो आमाहरू, फुपूहरू गाउँघरमा पेटानी मात्रै कसेर पाटा गोड्नुहुन्छ, खेतबारीमा काम गर्नुहुन्छ, त्यसरी नुहाउनुहुन्छ. मलाई त्यहाँ केही पनि दुर्भावना आउँदैन, होइन? तर त्यस्तै जस्तो कपडा लगाएर ऱ्याम्पमा हिँड्ने मोडलहरू
प्रति चाहिँ
भाव आउँछ. अब यसमा के हो भने, तपाईँले आफूलाई कस्तो बनाउनु भएको छ? अघि सुरुमा यहाँले लिडमा कार्यक्रम सुरु गर्ने बेलामा दृष्टिको, दृश्यको, दर्शकको, द्रष्टाको यसलाई डिफ्रेन्सिएट गरेर हेर्ने हो भने, द्रष्टाको दृष्टिले दृश्यलाई दृष्ट बनाउँछ. उसले कसरी हेरिरहेको छ भन्ने कुरो चाहिँ स्पष्ट हुन्छ, त्यो स्थापित हुन्छ. हामीले अघि भनेको आमा दिदी बहिनीहरू चाहिँ कपडा लगाउन नपाएर होइन, गरिबीको कारणले पनि त अर्धनग्न अवस्थामा छन् नि मान्छेहरू. सडक पेटीमा मकै पोलिरहेका आमा दिदी बहिनीहरू हुनुहुन्छ, त्यहाँ मान्छेको चाहिँ धारणा फरक हुन्छ भने, टिकट काटेर ऱ्याम्पमा अर्धनग्न भएकाहरूलाई हेर्नेहरूको दृष्टिकोण स्वाभाविक रूपमा फरक हुन्छ भन्ने
लाग्छ.
यसैले आफूमा एउटा निर्भर चाहिँ रहन्छ. आफूमा निर्भर रहने कुरा फेरि कहिलेकाहीँ के हुन्छ भने, मान्छे आफै गलत हुँदैन है. ऊ गलत वा असल बाध्यकारी कानुनहरूले निर्माण गर्छ,
अवस्थाले
हो. हजुर, हामी नै हो नि त, युरोप अमेरिकामा पुग्दा जहाँसुकै चक्लेट कप खोल फाल्दैनौँ, नेपाल ल्यान्ड गर्ने बित्तिकै एयरपोर्टबाट फाल्दै हिँड्छौँ, किन होला? मान्छे त हामी नै हो नि, हो थुक्दै हिँड्छौँ. यसको एउटै कारण छ कि त्यहाँको कायदा कानुन यस्तो छ, तपाईँलाई बाध्यात्मक हिसाबले त्यहीँ ठाउँको ठाउँ ठिङ्गुरा ठेक्छ नि त, यहाँ त त्यो छैन. यसैले गर्दा के हुँदो रहेछ भने, बाध्यकारी कानुनहरूको निर्माण चरित्र निर्माणको पहिलो खुड्किलो हो. त्यो चरित्र निर्माण पनि बाध्यकारी कानुनहरूबाट हुन्छ भन्ने लाग्छ मलाई. हामी अरू प्रसङ्गमा गयौँ
हजुर. जस्तो मैले अब तपाईँले चाहिँ यहाँनिर यो कानुनको कुरा आइहाल्यो, म चाहिँ अर्को प्रसङ्गमा जान खोजिरहेको थिएँ, होइन? अहिले भर्खर तपाईँको यो चैत्र 3 गते संसदमा नेपाली कङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई चाहिँ कानुनी मान्यता दिनुपर्छ भन्नुभएको छ. के उहाँले गलत भन्नुभयो र? तपाईँलाई के लाग्छ?
यसो छ, 2068 सालको मङ्सिर अङ्कमा होला, नेपाल कानुन पत्रिकामा बलराम केसी श्रीमानले लेख्नुभएको फैसला, त्यहाँ अर्को पनि एकजना न्यायाधीश त हुनुहुन्छ, यौन व्यवसाय अनि यौन कर्म, यौन कर्मी भनेर लेखिरहेको हुन्छ न्युजहरूमा. व्यवसाय भन्नका लागि जबसम्म त्यसलाई औपचारिकता प्रदान गरिँदैन तबसम्म त्यो यौन व्यवसाय भन्न मिल्दैन. व्यवसाय औपचारिक हुन्छ, वैधानिक हुन्छ र मात्रै त्यो व्यवसाय हुन्छ. यौनकर्मी महिला यतिजना पक्राउ परे, रङ्गे हात पक्राउ परे भनेर 9 जना महिलाहरूले ल्याइरहेको हुन्छ, अनि त्यहाँ 3 जना पुरुष हुन्छ. 3 जना पुरुष अनि नौजना महिलाहरू रङ्गे हात पक्राउ पर्ने यो सम्भावना छ
छैन,
किनकि हाम्रो सत्ताको प्रवृत्ति पुरुषवादी छ नि त, प्रशासन पनि त्यस्तै छ, अनुसन्धान पनि त्यही छ। एउटी चेली बलात्कृत भइसकेपछि जब उनी प्रहरी कहाँ उजुरी लिएर पुग्छिन् अर्कोचोटि बलात्कृत हुन्छन्, किनभने उनलाई सोधिन्छ अनि कपडा कसरी खोल्यो, त्यसपछि अनि के गर्यो, हरेकबाट सिरा
कस्तो थियो,
यसले त्यो आफ्नो अगाडि उभिएको त्यो पुलिस इन्सपेक्टर महिला थियो भने भन्न सजिलो पर्थ्यो। यसैले महिलाको पुलिस इन्सपेक्टरहरूमा नेपालमा चाहिँ मात्रै मातहतमा अनुसन्धान हुनपर्छ, तर अघि मैले त्यहाँ पनि न्युज आउँदा यौनकर्मी महिला भन्छ, हामी सबै यौनकर्मी हौँ, तपाईँ यौनकर्मी हो, म यौनकर्मी हो, न्यायाधीश यौनकर्मी हो, किनकि उनीहरूले यौन गर्छ, यो एउटा पवित्र कर्म हो, यौन ईश्वरले बनाएको हो र विवाह गुरुपुरोहितहरूले बनाएको हो। गुरुपुरोहितहरूले बनाएको विवाह केवल औपचारिक हुन्छ, त्यो चाहिँ एउटा करारमा सम्झौतामा टुङ्गिन्छ, सुरु हुन्छ। यौन ईश्वरले बनाएको भएको हुनाले त्यो शाश्वत छ, त्यसलाई हामीले व्यवस्थित गर्न, संयमित गर्न, सुसंस्कृत गर्न, सभ्यतापूर्ण सङ्गतिपूर्ण बनाउनका लागि यी अरू कानुनी रूपमा विवाह लगायत बनाएका छौँ, यसलाई मान्नपर्छ। यौनकर्मी त यसरी हेर्दा हरेक मान्छे यौन कर्म गर्दो रहेछ, यौन कर्मी हो रहेछ, अब त्यसलाई व्यवसायको रूपमा मान्छेले प्रयोग गर्यो भने त्यो व्यवसायको रूपमा प्रयोग गर्नुपर्नका पछाडिका कारणहरू के छन्, हामीले हेर्नपर्ने। मैले हेरेको केस थियो, सिन्धुपाल्चोकमा परिवारका सबै मान्छे मरे, एकजना सानो भाइ र एकजना दिदी बाँचेकी छन्। काठमाडौँ छिरेर डान्स बार क्याबिन रेस्टुरेन्टमा काम गर्नुहुन्छ, त्यो भाइलाई एउटा चक्लेट दिन मन छ होइन। अर्को दाई छ रिङ रोड मात्रै घुम्ने गाडीमा पसेर प्याकेट मारिरहेछ, यस्तो लोथ हुने गरी पिटाइ खाएको छ, कसैले बुझ्दैन त्यो कुरा। त्यो दिदी डान्स बार क्याबिन रेस्टुरेन्टमा काम गर्दाखेरि गेस्टका लागि बिल बढाइदिनलाई बसेर सँगै चुरुट खाइदिनु परेको छ, अलिकति एक पेक खाइदिनु परेको छ, कैयौँसँग खानु परेको छ, अनि उसलाई 6-7 हजार 8-10 हजार तलब भनेर दिएको छ, अनि अलिअलि त्यो गेस्टहरूले टिप्स दिएको हुन्छ। त्यहाँबाट राति 12 बजे 1 बजे 2 बजे कोठामा लगेर होटेलको गाडीले छोडिदिन्छ, त्यो टिप्स दिएको रकम पनि घर जाने बेलामा सबै छामेर झारझुर पारेर साउजीले राख्छ, अनि स्वास्थ्य यस्तो बिग्रिएको छ, हेर्नुहोस् है, चुरुट अलिअलि तानिदिनै पऱ्यो छेउमा बसेर, अल्कोहल लिनै पऱ्यो, अरू पोषणयुक्त खानेकुरा छैन, त्यो तलबले पुग्दैन, भाइको फी तिर्न पुग्दैन। अब यो दिदीको उमेर नहुँदै 20 वर्षमा 40 वर्ष जस्तो देखिएको छ, यसलाई व्यवस्थित गरिदियो भने त्यो अघि मैले भनेको बलराम केसीज्यूको फैसलाले चाहिँ देशैभरिको सबै जिल्लामा सिडिओको चाहिँ नेतृत्वमा एउटा समिति निर्माण गरिदिएको छ, जसले यसरी काम गर्ने सबैलाई, त्यहाँ पुरुषहरू पनि छन् महिलाहरू पनि छन्, उनीहरूलाई सम्मानित र व्यवस्थित ढङ्गले बाँच्न देऊ है, पारिश्रमिक त्यही हिसाबले देऊ, त्यहाँको सेनिटेसन होइन, त्यहाँ बसेर चाहिँ काम गर्ने ठाउँको वातावरण स्वास्थ्य हुने खालको छ कि छैन त्यो बनाइदेऊ भनेको छ। त्यो नजिरलाई नै मान्ने हो भने पनि यसलाई व्यवस्थित गर्ने कुरा एउटा, अब व्यवसाय अहिले चाहिँ कानुनले रिकग्निसन त्यो नजिर बाहेक अरू तर्फबाट दिएको छैन, अब यसलाई व्यवसायको रूपमा रिकग्निसन दिने कि नदिने भन्ने चाहिँ एउटा प्रश्न हो। तर त्योभन्दा पहिला यो अवस्थासम्म आइपुगेको त पुरुष सत्ताकै कारणले हो नि त, होइन र? त्यो पुरुष सत्तामा ठाउँमा पुगेका महिलाहरूको पनि भूमिका छ। फेरि
जस्तो तपाईँले भन्नुभयो, तपाईँ हामी सबै यौन कर्मी हो, आफ्नो क्षेत्रमा अथवा कसैको वैवाहिक जीवनमा कसैले गरिरहनु भएको छ होइन, तर मैले भन्न खोजेको चाहिँ, मैले पत्रकारिता गर्दा, मैले रिपोर्टिङ गर्दा कोही बाध्यतावश, कोहीलाई चाहिँ बाध्यताले कर्म यो कर्म गर्दा गर्दा रहर बनिसकेको छ, सडकका पेटीमा, यहाँका ठुला ठुला होटेलमा यौन व्यवसायकै रूपमा सञ्चालन भइरहेको छ। जसरी तपाईँ एउटा छोरी मान्छे साँझ पख 7-8 बजे यो बाटोमा उभिने हो भने उभिन सकिँदैन, जाने हो भन्ने विभिन्न इसारा आउँछन् होइन. अनि यो कुराहरू त हाम्रो भित्र बिहाइन्ड द सिन त भइरहेको छ नि त होइन. यद्यपि यसमा नेकपा माओवादी केन्द्रका दुर्गा राई सांसदले पनि भन्नुभयो तपाईँको परिवारलाई पठाउनुहोस् भनेर. यो त एउटा सान्दर्भिक थिएन नि होइन. यो त एउटा संसदमा उठेको कुरालाई परिवारलाई तान्नु पर्ने अवस्था थिएन. तर मैले भन्न खोजेको तपाईँ हामीले देखिरहेको पत्रकारिता गर्दाखेरि पनि भोगिरहेको जस्तो म भनौँ न मैले रिपोर्टिङ गर्दाखेरि म अवेर राति हुँदाखेरि मलाई पनि कतिजनाले चाहिँ जाने हो भनेको छ कि घरमा आउँदाखेरि गाडी कुरेको बेला जाने भन्ने विभिन्न इसारा हुन्छन् अहिले पनि हुन्छ जुन मैले धेरै स्टोरीहरू गरेका यस्ता क्रियाकलापहरू के सरकारले थाहा नभएको हो र
हो. अब हेर्नुहोस्
मैले यो जोड्न खोजेँ
हो नि जाने हो भन्यो भनेर जाने त कोही पनि तयार हुँदैन नि
हुँदैन
हो नि होइन.
तर व्यवसायिक रूपमै यो चाहिँ गरिरहेको छन् जस्तो अहिले पनि मसँग धेरै भिडियोहरू छ कि
हो एकदमै हो. मलाई एकदमै राम्रोसँग थाहा छ. मैले पनि रिपोर्टहरू बनाएको छु टेलिभिजनमै काम गर्दाखेरि पनि.
तपाईँले त आफ्नै लेख्नु भएको छ नि.
हो लेखेको छु होइन. आफ्नो शरीर प्रयोग गरेर खानेहरू अर्को शब्दमा आफ्नो शरीर अल्पकालिक रूपमा बेचेर खानेहरू देश बेचेर खानेहरूभन्दा धेरै महान छन्. देश बेचेर खानेहरूभन्दा शरीर बेचेर खानेहरू साँच्चै चरित्रवान छन् साँच्चै देशभक्त छन्. यो अवस्थामा ल्याइपुर्याएको यिनीहरूले हाम्रा उद्योग धन्दाहरू खत्तम गरे कल कारखाना खत्तम गरे रोजगारी सिर्जना गरेनन्. अहिले हेर्नुहोस् अघि हामीले अनौपचारिक पनि कुरा गर्दै थियौँ 10 अर्ब 41 करोड रुपियाँ त यिनीहरूले आफ्नो स्वास्थ्य उपचारको खर्च भनेर लिएछन्. केपी ओलीज्यूको मात्रै 1 करोड 31 लाख रुपियाँ लिनुभएको छ राज्य कोषबाट
अहिलेको मन्त्रीमण्डलको
हो
कि अहिलेसम्म
होइन होइन अहिले पछिल्लो हामीले रिपोर्ट बनाएसम्म जुन सर्वोच्च अदालतमा हामीले प्रस्तुत गरेका छौँ. यो बिचमा 9834 जना खास गरिकन महिला र बालबालिकाहरूको निधन खालि एउटा जीवन जल र सिटामोल खान नपाएर भएको छ.
मृत्यु
र आमाहरूले पोषणयुक्त स्तनपान गराउन नसकेको कारणले रक्त अल्पताको कारणले दुध नआएको कारणले र कहीँ ऋण पान खोज्दा नपाएको कारणले भर्खरै जन्मेको बच्चालाई बोकेर इनारमा हाम फालेर आत्महत्या गरेका छन्. यो स्थिति जुन छ यो स्थितिसम्म ल्याइपुर्याउने मान्छेहरू जो छन् यिनीहरूभन्दा अघि भनेको आफ्नो शरीर प्रयोग गरेर अर्को शब्दमा बेचेर खानेहरू देश बेचेर खानेभन्दा महान छन्. चङ्की श्रेष्ठ जसलाई अभय श्रेष्ठ पनि भनिन्छ उहाँको एउटा कविता धेरै वर्ष झन्डै 20 वर्ष अगाडिको एउटा कविता सम्झेँ मैले कि उहाँले मैले त त्यो शब्द प्रयोग गरेको छैन तर वेश्यावृत्ति राजनीतिका लागि आफैमा एउटा कारवाही हो भनेर लेख्नु भएको छ. त्यो लाइन मलाई यस्तो सुन्दर लाग्छ र यो अवस्थामा पुग्नै नसक्ने बनाउने एउटा अवस्था यो छ भने त्यहाँ ट्रान्ज्याक्सनहरू धेरै भएको छ भने यसलाई करको दायरामा ल्याउनुपर्छ भन्ने लोभ मात्रै करको हो भने यिनले उठाएको करमा अघि भने जस्तो नेताहरूले स्वास्थ्य अलिकति बिग्रियो भने एउटा सिटामोल पनि आफ्नो गोजीबाट किनेर खाएका छैनन् राज्य कोषको लुटेर खाएका छन्. अब यो लुटी खाने राज्य कोष खडा गर्न अनि कानुन बनाएर त्यसलाई व्यवसायको मान्यता दिएर त्यहाँबाट कर लिएर हामीले खान पाउनुपर्छ भन्ने नै यिनीहरूको माग हो संसदमा होइन र
हो.
हामी निहितार्थमा पुग्नुपर्छ र मुख्य कुरा भनेको त त्यो अवस्थामा आउन नसक्ने आउन नपर्ने वातावरण तयार गर्नुपर्ने हो. जो जति त्यहाँ हुनुहुन्छ मेरो चाहिँ उहाँहरूप्रति उच्च सम्मान छ. ती कुनै पनि मान्छे त्यहाँ रहरले आएका छैनन् कुनै पनि मान्छे जस्तो यहाँ थाइल्यान्डमा जस्तो होइन त्यहाँ हाम्रो जस्तो अरू पनि जागिर दिँदैन राज्यले सरकारले जागिर माग्न दुबई कतार अरब मलेसियाको सरकारसँग माग भनेर पठाइदिन्छ. आफू चाहिँ सङ्घीयताको नाममा वडादेखि केन्द्रसम्म जागिर खाएर बसेका छन् नेताहरू. अब यो अवस्थामा
जस्तो मैले हजुरलाई यहाँ रोकेँ, जस्तो सबैले त देख्ने सडकको मात्रै हो नि त होइन,
हो
तपाईँको त पुस्तक नै जो जिग्लो भनेर तपाईँले
हो
निकाल्नुभयो होइन, त्यसमा
हो
त पुरुष यौनकर्मी पनि त छ
हो
नि है, अहिले पनि महिला यौनकर्मी मात्रै देखिन्छ नि,
हो
अनि यसलाई चाहिँ तपाईँले कसरी भन्नुहुन्छ अब?
त्यो उपन्यास चाहिँ जुन छ जिगोलो, जिगोलो अस्ट्रेलियाको क्रोमोजोम साइन्टिस्ट प्रोफेसर जेनी ग्रेप्सले पाउनुभएको नोबेल प्राइज, हाम्रो पृथ्वीमै अबको 50 लाख वर्षपछि केटा मान्छेहरूको सङ्ख्या जम्मा 1% पुग्दैछ र 99% केटी मान्छेहरू हुँदैछन्। हामीले 8 सालको जनसङ्ख्या हेऱ्यौँ भने त्यति बेला 53% जति लगभग छोरा मान्छेहरू थिए, अहिले लगभग 53% यो बिचमा छोरी मान्छेहरू, त्यो पनि विविध छोरी देख्ने बित्तिकै भ्रूण हत्या गर्ने लगायत हुँदा पनि यो स्थिति छ। यसमा उहाँले रिसर्च गरेर नोबेल प्राइज पाउनु भएको र यो क्रोमोजोमको सङ्ख्या घटेर 1450 अहिले 45 आइपुगेको हो उहाँले भन्नुभएको छ र त्यो उहाँको पिएचडीको थेसिसको फाइन्डिङ मेरो उपन्यासको मूल मर्म हो। मैले त्यहाँ पनि लेखेको छु उपन्यासमा पनि, र त्यो 99% केटी मान्छे र 1% केटा मान्छे भएको समाज कस्तो हुन्छ होला भन्ने व्याख्या मैले त्यो उपन्यासमा गरेको छु। त्यसलाई मान्छेले गलत अर्थ लगाए,
हो सामान्य रूपमा हेर्ने हो भने गलत अर्थ नै लागेको छ।
मातृ सम्भोग भन्ने उपन्यास मेरो त्यसमा पनि गलत अर्थ लगाए,
त्यो त शब्द नै के आमालाई सम्भोग गर्न सक्छ भनेर धेरै विवाद पनि आयो,
विवाद भयो, जलाए पनि वीरगञ्जतिर उपन्यास। तर नेपालको इतिहासमा 105 वर्ष नेपाली उपन्यास लेख्न थालिएकोमा चाहिँ फरकधारको उपन्यास मध्येमा यो दुईवटा उपन्यास पनि परेको छ, बेलायतमा यसको रिभ्यू भएको छ, मैले पोस्ट पनि गरेका थिएँ।
जुन तपाईँले भन्नुभयो नि बेलायतमा यसको चाहिँ यसको बारेमा चाहिँ एनालाइसिस गर्यो, विश्लेषण गरियो भनेर, के मातृ सम्भोग भन्ने पुस्तक जलाउनै पर्ने थियो र कतिले त पढ्दै पनि, इभन मैले पनि पढेको छैन,
धेरैले त्यो भन्नुभयो, तर मातृ सम्भोग मैले भनेको के थिएँ भने यो मातृभूमि विरुद्धको राष्ट्रिय अस्मिता विरुद्धको जति चलखेलहरू छ त्यो नै मातृ सम्भोग हो भनेर मैले त्यसमा भनेको हो एउटा। तर त्यसमा यो पृथ्वीका सबै मान्छेहरू मरेर हाइटेक वरबाट एउटा आमा र एउटा छोरा मात्रै बाँचेको कथा हो त्यो, त्यो आमा र छोरा मात्रै बाँचेको यो पृथ्वीमा यो दुईजना पनि मर्यो भने त पृथ्वीमा फेरि मानव एउटा जीव जो हो त्यो फेरि आउँछ कि आउँदैन होला, वा यस्तै मान्छे उत्पन्न हुन्छ कि हुँदैन होला, यो मानव जातिलाई बचाउनु पर्छ कि पर्दैन भन्ने त्यो पुस्तकको चाहिँ मूल मर्म हो। र यो पुस्तकमा मेरै आमाले भूमिका लेख्नु भएको छ, फेरि छोरा स्वागतले मलाई एक दिन यसो सोध्यो, यसो भन्यो, ती दुईवटा आमा छोराले पृथ्वीमा मान्छे जाति बचाउनु पर्छ कि पर्दैन, म जवाफ दिन सकिनँ, असमञ्जसमा परेँ, इत्यादि उहाँ लेख्नु भएको छ। र त्यो उपन्यास पनि फरक थियो, त्यसमा कहीँ पनि यौनको कुरा नभएर सबैभन्दा अन्तिममा दुईवटा आमा छोरा बचेपछि मान्छे जाति बचाउनु पर्छ, एउटा क्रोम्याग्नन न्यान्डरथल हुँदै हुँदै हामी अहिलेको होमो स्यापियन्ससम्म आइपुग्दाको चरणमा फेरि मान्छे आउला कि नआउला, यो कुराहरू त्यो उपन्यासमा छ। त्यसलाई पनि गलतै अर्थ लगाइयो है, फेरि त्यो पनि अब होइन मान्छेले बुझ्ने आफ्नो ढङ्गले हो। दाहाली अगेनेदीज्यूले म यो पढ्दिनँ पनि कसैले पनि नपढ्नु भनेर रिपोर्टर्स क्लबमा आएर बोल्नुभयो, होइन मेरो फेरि सम्मान छ उहाँप्रति एकदमै,
आफ्नो भनाइ त राख्न
भनाइ राख्न पाइयो, तर पढेर राखिदिनु भएको राम्रो हुन्थ्यो कि भन्ने मात्रै हो मलाई लागेको, त्यति मात्रै छ।
कति कुरा त नपढिकन नै मान्छेले विरोध गर्न थाले,
हो सही हो, त्यो कभर हेरेर त गर्नु भएन नि त होइन, भित्र के छ त्यो हेर्नु पर्थ्यो होला, तर पनि ठिक छ मान्छेलाई जिज्ञासा भयो।
जस्तो स्वागतजी तपाईँले चाहिँ कानुन क्षेत्रमा यति लामो समयदेखि चाहिँ लडिरहनु भएको थियो भएको छ है, अनि तपाईँले भन्नुभयो मैले 15 वर्षको दौरानमा पुरुषका केस 3 मात्रै लडेको छु होइन, तपाईँको घरमै न्यायालय चाहिँ खडा भइरहेछ नि है,
न्यायालय खडा न्यायालय नै
क्षेत्रमा लागेको
मलाई चाहिँ गाह्रो होला, तर भन्न सकिन्छ भन्न सकिन्छ, कतिपयले जिस्काउनु पनि हुन्छ पारिवारिक इजलास गठन भयो भनेर अदालतमै,
को को हुनुहुन्छ पारिवारिक इजलासमा तपाईँको?
सबैभन्दा पछिल्लो अहिले छोरी, अहिले
छोरी सभ्यता,
छोरी सभ्यता, मेरो श्रीमती राधिका चम्लागाई, कानुनी नाम लोचना शर्मा भनेर चिनिन्छ
प्राय,
लामो समय पत्रकारिता पनि गर्नुभयो म भइहाले सानी छोरी चाहिँ यो म्यानेजमेन्ट तिर गइन् उनी चाहिँ त्यसमा साइकोलोजी जोडिएको छ यो बिजनेस साइकोलोजी भन्ने पढ्दै छिन् त्यस्तो छ
त्यो घरमै सबै कुरालाई चाहिँ मिलाउन सकिने होइन त अनि छोरी सभ्यता तपाईँले भन्दै हुनुहुन्थ्यो न्यायाधीशको लागि तयारी उसको टार्गेट
होइन टार्गेट त लक्ष्य उद्देश्य त लिन पाइयो पाउनु पर्यो पहिला अब लक्ष्य आएको तयारी अहिले भइरहेछ सबैले मलाई चाहिँ फेरि त्यसतर्फ भन्दा पनि प्राइभेट लयरकै रूपमा काम गरे हुन्थ्यो भन्ने मलाई लागेको हो
छोरीले
इच्छा चाहिँ आफ्नो आफ्नो हो मैले कहिले पनि कानुन पढ्नुपर्छ भनिनँ नि
कसरी अचानक माहौल बन्यो घरमा
मलाई के लाग्यो भने कानुन कर्म मैले गर्दै जाँदाखेरि जति समस्यामा परेका मान्छेहरूका लागि मैले काम गरिरहेको थिएँ त्यो कुराले सायद प्रभावित गर्यो होला भन्ने लाग्छ मलाई छोरीको अब लोचना म्याम भनौँ राधिका चम्लागाई उहाँको चाहिँ पहिला म्याथमेटिक्स पढ्नु भएको हो म्याथमेटिक्स पछि फेरि एजुकेसन पढ्नुभयो फेरि मास कम्युनिकेसन पढ्नुभयो फेरि साइकोलोजीबाट सक्नुभयो उहाँ राम्रो काउन्सिलर पनि हो काउन्सिलिङको पनि रेगुलर गरिरहनु भएको छ साइकोलोजी पछि अनि मात्रै उहाँले कानुन पढ्नुभयो कानुनमा चाहिँ मेरो लफामा धेरै अरू साथीहरू हुनुहुन्थ्यो लयर साथीहरू नै त्यसमा उहाँहरूले मात्रै चाहिँ भ्याउन नसकेपछि एकजना चाहिँ अलि ओभरअल पनि हेर्ने खालको भएदेखि सजिलो हुन्थ्यो होला भन्ने सोच्दा सोच्दै पढ्न थाल्नुभयो र अनि धेरै वर्षपछि ल पढेको त उहाँले विवाह गर्नुभएको 20 वर्ष पछाडि पढ्नु भएको हो
छोरीहरू हुर्किसकेपछि
ब्याचलर चाहिँ सकिन लागेपछि हो उहाँले गर्नुभएको तर अब फेरि हाम्रो समाज कस्तो छ भने घरमा बुवा आमा दाजुभाइलाई सही गरेर खाली कागजमा ल्याप्चे हानेर कागज दिँदैन तर वकिलहरूलाई चाहिँ दिन्छन् होइन विदेश जानुपर्ने छ या मुद्दा चलिरहेको हुन्छ त्यही खाली कागजमा सही गरेर ल्याप्चे हानेर दाजुभाइलाई दिँदैनन् हामीलाई चाहिँ दिन्छन् यसले के गर्दो रहेछ भने लयर भनेको त्यति विश्वासपात्र समाजमा र त्यो विश्वास आर्जन गर्नका लागि चाहिँ अलिकति उमेर पनि विश्वास गर्न सकिने व्यवहारिक हुनुपर्छ भन्ने सायद हाम्रो समाजले ठान्छ यो हुन चाहिँ गलत हो
तर सबै अधिवक्ता एकैनासको हुँदैन नि
अधिवक्ताहरूबाट धोका भएका र पक्षले अर्को पक्षसँग आफ्नै पक्षको वकिलले मिलेर मुद्दा हराइदिएका धेरै यसरी पीडित भएका मुद्दाहरू मेरो ल फर्ममा धेरै सङ्ख्यामा छ अब यो चाहिँ अपराध भन्दा पनि निम्नकोटिको पाप हो त्रुटि भूल गल्ती अपराध त्योभन्दा माथि पाप हुन्छ त्यो पाप हो त्यो
जुन अब जस्तो कालो कोट लगाए पनि त त्यो कालो कोट लगाउने व्यक्ति निम्न वर्गका लागि न्यायको देवता हो नि त होइन
एकदमै
तर त्यस्ता सबै न्यायमूर्तिहरू त छैनन् नि तपाईँ त्यस्तोलाई कसरी हेर्नुहुन्छ तपाईँ कहाँ पनि त त्यस्ता धेरै केसहरू आयो होला तपाईँकै सहकर्मीहरू तपाईँ विरुद्ध नै खनियो होला नि
एकदमै खनिनु भएको छ धेरै मुद्दाहरूमा भुटानी शरणार्थीको केसमा बहस गर्ने म र अधिवक्ता राधिका चम्लागाई मात्रै थियौँ देशैभरिमा त्यसरी जो भुटानी शरणार्थी काण्डमा जनताको पैसा खानेहरू हुनुहुन्थ्यो उहाँहरूको पक्षमा बहस गर्नेहरू न्यायाधीश भएर जानुभयो हामीलाई पनि थियो केही होइन प्रलोभनहरू इत्यादि अब यो सबै हेर्दाखेरि चाहिँ हामीले कति कुरा कति चाहिँ सम्पत्ति प्राप्त गर्ने हो भने कति सम्पत्ति चाहिने हो यो बुझ्नुपर्छ जस्तो लाग्छ सम्पत्ति कमाउने सन्तानका लागि होला नि त एउटा उपनिषद्को श्लोक छ कि यदि पुत्र सुपुत्र स्यात् व्यर्थही धनसञ्चय यदि पुत्र कुपुत्र स्यात् व्यर्थही धनसञ्चय यहाँ त्यो पुत्र भनेको चाहिँ दुवैलाई जस्तो युथ भने जस्तो महिला पनि पुरुष पनि युथ हुन्छ यो अर्थमा बुझाइएको छ, सन्तान कपुत भयो भने जतिसुकै कमाइदिनुहोस् काम छैन, सन्तान सपुत असल जन्मियो भने उसले आफै गर्छ, त्यसलाई पनि कमाइदिइरहनु पर्दैन। तपाईँ मरेर गएपछि तपाईँको काज क्रियामा लाग्ने खर्च सन्तानको कमाइबाट नहोस्, त्यति चाहिँ सञ्चय गरिदिनुपर्छ। हाम्रो उपनिषद्ले यो सम्पत्ति सम्बन्धी धारणा कति चाहिँ चाहिने हो भन्ने कुरा हामीलाई निर्देश गरेको छ। अब यो नहुने हो भने चाहिँ अनि पक्षलाई धोका दिने होइन, गलत मुद्दामा ठिक छ व्यावसायिक हिसाबले गर्ने, कसैले वकिल नपाउने अवस्था भनेको लोकतन्त्र विरोधी मान्यता हो, फेरि यो चाहिँ खराब हो, मुद्दै लड्दिनँ भनेर सबै वकिलले भन्यो भने के हुन्छ, उसलाई कानुन थाहा हुँदैन, यति चाहिँ भन्नु पऱ्यो हामीसँग कि मैले यहाँ गलत चाहिँ गरेँ स्वागतजी, तर म चाहन्छु मलाई बढीभन्दा बढी सजायभन्दा कम सजाय होस्। हाम्रो लफर्ममा नि अंश मुद्दा बाबुलाई हाल्न आउने छोराहरूको हामी मुद्दै हेर्दैनौँ, एक दिन बुवा बितिहाल्नुहुन्छ तपाईँकै हो नि, अहिले यो बेला अर्को पौरख गर्नुहोस् न होइन, किन मुद्दा हालेर समय खेर फाल्नुहुन्छ कि बुवा मरोस् भनेर कामना गर्नुहोस्, धुपगाँडी बालेर बस्नुहोस्,
कति त मार्ने पनि आउँछ होला,
मार्ने पनि आउँछन् होइन। अब यसो भन्दाखेरि धेरै मेरै साथीहरू आफ्नै साथीहरू पनि रिसाउनु भएको छ मसँग, यो चाहिँ म हेर्दिनँ भन्दाखेरि यस्तो मान्छेहरूमा हुन्छ, चाहिने कति हो भन्ने चाहिँ
जस्तो तपाईँले चाहिँ यो काम गरिरहँदा होइन तपाईँका केस फेरि फरक खालका हुन्छ अरूभन्दा होइन, बढी फरक खालको हुन्छ, तपाईँलाई मार्ने धम्की आएको छ कि छैन, पैसाको प्रलोभन आएको छ कि छैन?
धेरै पटक आएको छ, यहाँलाई जानकारी भएको एउटा केस भनौँ, यहाँले पनि उहाँको धेरै इन्टरभ्यू गर्नुभएको छ, आफ्नै बुवा र हजुरबुवाले रेप गरेको नानीको मुद्दामा मेरो अफिसमा आएर उहाँले 86 लाख रुपियाँ दिने र उहाँको विरुद्धमा बहस नगर्ने प्रस्ताव राख्नुभएको त मैले भिडियो बनाएँ नि
86 लाख
त्यो बेलामा हाम्रो त्यति बेला टिममा हामीले छलफल गऱ्यौँ यो गरौँ कि नगरौँ भनेर। अहिले त परै गेटैदेखि सिसी क्यामेरा राखिदिएको छ, त्यसले मान्छेहरूलाई अप्ठ्यारो पऱ्यो होला होइन,
तर आउँछ प्रष्ट हुन्छ,
प्रष्ट हुन्छ सुरुदेखि नै। धेरै भएको छ यस्तो, यो भुटानी शरणार्थीको काण्डमा भयो होइन, त्यसमा प्रलोभन आएन,
ज्यान मार्ने
तपाईँलाई पनि न्यायाधीश हुनु पऱ्यो होला होइन, हामी नै हौ जाने त्यसमा आयो होइन, ज्यान मार्ने धम्की आयो। अब अरू त दूतावासबाट आएकोहरू त मैले भिडियो बनाएर राखिदिइहालेँ होइन, फोन नम्बर सहित देखिने गरिकन होइन, त्यो चाहिँ धन्न मेरो मिसेसले खिच्नु भ्याउनु भएर लाउड स्पिकिङ गरेकोमा भिडियो बनाएर राखिदिएँ। यस्तो हुन्छ, तर हो के भने हामी कुन घडी कुन पला कुन मितिमा कहाँ कसरी मर्ने कुरो भन्ने पहिल्यै कन्फर्म छ कि, जब कन्फर्म छ त्यो कन्फर्म छ भने संसारको सबै आए पनि मार्न सक्दैन, त्यो भनिएकै समयमा मर्ने हो। अब मर्ने कुरा निश्चित छ भने मान्छे डराउने किन? अर्को चाहिने सम्पत्ति कति हो? यति नै होला नि, मलाई त्यो पहिल्यैदेखि फेरि अलि अब अलि स्पिरिचुअल टाइपको भएर होला, अनि ल्याङफ्याङ भएर पनि होला, मेरो विवाह भएको थिएन भने त म योभन्दा एकदमै ल्याङफ्याङ हुन्थेँ होइन, जति बेला मेरो विवाह नभएको बेला थियो, दाजुभाइहरूमध्येमा सबभन्दा अन्तिममा मैले विवाह गरेको, साथीभाइ आउने त्यो मेरो कुन जुत्ता लाएर हिँडेको छ, कुन कोट कुन कपडा कसले लाएर हिँडेको छ थाहै नहुने आफूले लाउने बेला, त्यस्तो थियो। अब त्यो विवाह भएको थिएन भने न मेरो यो व्यवस्थित हुन्थ्यो होइन, तर एउटा कुरा चाहिँ थियो, त्यो कहीँ पनि कहिल्यै पनि साथीभाइहरूसँग फिल्म हेर्न जाने, त्यो गुच्चा खोपी खेल्ने, अर्को के क्यारम बोर्ड खेल्ने, ग्याङ फाइट इत्यादि यस्तोमा जाने, त्यो चाहिँ कहिल्यै पनि भएन, त्यो अलि अलि एकलकाठी टाइप हो,
साथी नै भएन,
साथी नै भएन
भन्छ नि, सफल हुने मान्छे एक भिडमा होइन कि एक्लो हिँड्छ, भिड उसको पछि लाग्छ भन्छ नि,
त्यस्तो पनि होला। तर जब म पत्रकारितामा आइसकेपछि चाहिँ अब एक्लै एक्लै बसिन्थ्यो होइन, डेरामा त्यहाँ अर्को आउने अर्को आउने त्यो खालको थियो, र यो ल्याङफ्याङ हुने सङ्गतिपूर्ण हिँडाइ नहुने खालि एउटै कुरा आउने दिमागमा, कविता आउने अरू कन्टेन्ट आउने होइन, अनि कहाँ सामाजिक कामहरू के छ त्यहाँ मात्रै जाने, अनि म इन्फर्मल हिसाबले त्यो रमाइलो पाराले मान्छेहरूको चिटच्याट हुन्छ नि बोल्ने ओर्ने त्यो इन्फर्मल रमाइलोहरू त्यस्तो गर्नै नजान्ने त्यस्तो अहिलेसम्म पनि लगभग त्यही छ मेरो। अनि लाज एकदम धेरै लाग्ने अति लजाउने त्यस्तो मान्छे म होइन। त्यो स्कुलमा चाहिँ राष्ट्रिय गान समूहमा गाउन पनि लाज लाग्थ्यो र म सबभन्दा पछाडि उभिन्थेँ समूहमा राष्ट्रगान गाउँदा पनि त्यो आँसु आउँथ्यो कि त्यस्तो थियो।
तर अहिले त स्वागत नेपाल ब्याडवुड बोल्नुहुन्छ भनेर भन्नुहुन्छ नि।
मलाई पढाउने सरहरू अचम्मित हुनुहुन्छ मलाई पढाउने। मैले जहिले पनि द मोस्ट डिसिप्लिन्ड स्टुडेन्टको पुरस्कार पाउने त्यो किन भन्दा नबोलेको। अहिले पनि म इक्जाम हलमा पसिसकेपछि अहिले अस्ति भर्खरै चार कक्षाको इक्जाम दिएँ होइन पाली भाषाको भगवान् बुद्धले बोल्नुभएको भाषामा अहिले म पढ्दैछु
बुद्धिज्म पढ्दै हुनुहुन्छ
हो पढ्दैछु। अब क्लासमा म पसेपछि इक्जाम हलमा पसेपछि कुनै क्वेसन बुझिएन भने त्यो नबुझेको क्वेसन सोध्न पनि लजाउने म त्यस्तो खराब मान्छे थिएँ कि। अनि अब पछिसम्मै पढ्दै आउँदाखेरि छोरी मान्छेहरूसँगको फेरि त्यही भयो एकजना पनि छोरी मान्छे क्लासमा थिएन सबै केटै केटा होइन। अनि त्यसमा कार्यालय सञ्चालनले लेखा पढ्यो ल पढेको लमा हामी 102 विद्यार्थी थियौँ 102 विद्यार्थीमध्ये 2 छोरी मान्छे हुनुहुन्थ्यो होइन। अनि त आफू त कहाँ पुग्ने पुग्ने। अनि अब अघि मैले भनिहालेँ पारिवारिक ब्याकग्राउन्ड बुवाको आमाले एक्लै स्ट्रगल गरिरहनु भएको थियो हामी त्यो आमाले गर्ने स्ट्रगलमा सघाउँथ्यौँ र बाहिर घुमफिर इत्यादि यो सबै केही पनि भएन। अनि त्यो एकल काटे हुँदै 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 अहिलेसम्म पनि सायद म परिवारभित्र पनि त्यस्तो छु होला जस्तो लाग्छ। तर बोल्नलाई चाहिँ कोही सरहरूले भन्नुहुन्थ्यो यो मान्छे कि वकिल हुन्छ कि पत्रकार हुन्छ भन्नुहुन्थ्यो कि मलाई दुइटै भइयो। त्यो मोहन तिवारी भन्ने सर अहिले पनि हुनुहुन्छ वा त्यो किनभने पनि चुप लागेर बसिरहन्छ अब्जर्भेसन गरिरहन्छ अनि उसलाई भएपछि चाहिँ एकदम एग्रेसिभली प्रस्तुत हुन्छ भन्नुहुन्थ्यो मलाई। म ठ्याक्कै त्यस्तै भएँ
हुन पनि ज्वालामुखी विस्फोट भयो जसरी शब्दहरू निस्किन्छ
त्यस्तो खालको भयो। अनि यो बोल्दै नबोल्ने कसरी यस्तो भयो भनेर मलाई पढाउने सरहरूले भन्नुहुन्छ भेट्दा पनि भन्नुहुन्छ।
जस्तो तपाईँको अहिले चाहिँ घरमा चाहिँ जस्तो तपाईँ पनि अधिवक्ता होइन छोरी पनि त्यही पेसामा लागिसक्नुभयो श्रीमती पनि अनि अहिले चाहिँ तपाईँको कामलाई चाहिँ कसरी सहकार्य गर्नुहुन्छ उहाँहरूले।
मैले मेरो श्रीमतीलाई एकदमै अन्याय गरेको छु। सबै लेख्ने काम उहाँको छ सबै प्रिलिमिनरी बहसहरू इत्यादिको तयारी गर्ने काम उहाँको छ कन्टेन्टहरू हेर्ने सबै काम उहाँको छ। अहिले म यो इन्टरभ्यूमा बसिरहेको बेलामा पनि यहाँले क्यामेरा लगाएर हेर्न सक्नुहुन्छ म ढुक्क छु उहाँ गाडीमा बसेर फाइल पढिरहनु भएको छ अहिले पनि र धेरै ठाउँमा म मिटिङमा जाँदाखेरि चाहिँ हामीलाई बेग्लै बेग्लै देख्ने मान्छे कमै होलान् अदालतमा कतिपयले चाहिँ यो स्वागत नेपाल को एउटा महिलासँग हिँड्छ सधैँ पनि भन्दा रहेछन् म तपाईँ नै भन्छु होइन घरमा पनि सबै त्यो त्यही नै भयो पहिलेदेखि बुवाले नै पनि बुहारीहरूलाई त्यो त तिमी यस्तो भन्नुहुन्न हामीलाई पनि भन्नुहुन्न त्यही बस्दै आयो छोरीहरूलाई पनि हामी त्यो तपाईँ नै भन्ने बानी बस्यो अनि अरूले छुट्याइहाल्दा रहेन रहेछन् त्यो तपाईँ तपाईँ भनेको कारणले र अघि मैले भनेको त्यो त अन्याय नै हो नि म यहाँ इन्टरभ्यू दिएर बस्ने उहाँ अहिले यसपछि म बहसमा जान्छु त्यो बहसमा गर्ने पढिरहनु भएको छ होइन उहाँले नै मैले अरूतिर समय पनि दिन पाइरहेको छु र पढ्दाखेरि यति मेहनतका साथ त्यो क्लासमा अरूले रेकर्ड गरेको मोबाइलमा जुन लेक्चर हुन्छ लेक्चरहरूले दिएको त्यो मोबाइलको अडियोलाई आफ्नो मोबाइलमा सारेर अनि सानो झोला बनाएर यहाँनिर झुन्ड्याएर अनि त्यहाँ खाना बनाउँदा के गर्दा अर्को त गर्दा त्यो अडियो सुन्दै सुन्दै उहाँले अधिकांश क्लासै नगएको नै त्यो अडियो सुनेर पास गरेको
एकदमै मेहनती
त्यसरी गर्नुभएको। अनि कामको विभाजनमा चाहिँ मैले अन्याय गरेको छु कम काम गरेर उहाँले बढी गर्नुभएको छ मेरोभन्दा झन् कम काम छोरीले गर्नुभएको छ भने सबभन्दा बढी भार चाहिँ उहाँलाई छ तर पनि मिलेर गरिन्छ
स्वीकार गर्नुभयो यो पनि त ठुलो कुरा हो नि त होइन उहाँले उहाँ नभएको भए चाहिँ तपाईँले अहिले जति काम गरिरहनु भएको छ त्यो काम गर्न असहज हुन्थ्यो,
सक्दिन थिएँ, लफम भताभुङ्ग हुन्थ्यो त्यो। पहिला मैले बिहे नगर्दाखेरि मेरो चाहिँ
जीवन
जहाँ जसरी जोसुकैले जेसुकै प्रयोग गरिरहेको थियो नि, जुत्तासुत्ता कपडादेखि लिएर, लफममा पनि कसले कहाँ के प्रयोग गरेको हुन्थ्यो थाहा हुँदैन थियो। सायद उहाँले त्यो विचार गरेरै उहाँले ल पढ्नुभयो, उहाँले यो लफम ल्याङफ्याङ भयो यसलाई सम्हाल्नु पनि पर्छ भनेर कलेजमा पढाउँदै हुन्थ्यो, पढाउँदै पढाउँदै सबै छोडेर अनि यतातिर गर्नुभयो।
छोरीले पनि सहयोग गरिरहेछ,
छोरीले पनि सहयोग गरिरहेछन्, सँगसँगै बढिरहेछ।
जस्तो अब तपाईँहरू चाहिँ तिनजना नै यो पेसामा लाग्नुभयो होइन, तपाईँका केसहरूमा पनि बढी समाज सेवा हुन्छ होइन, योबाट आएको आम्दानीले जीवनशैली जीवनलाई यापन गर्न चलिरहेको छ।
एउटा चाहिँ अब भन्नलाई अप्ठ्यारो लाग्छ, पत्रकारिता मात्रै गरिरहेको भए झन् अप्ठ्यारो हुन्थ्यो होला। एउटा सँगसँगै हुन त पत्रकारिता गरिरहेको बेलामा पनि म
आस
गरिरहेको हुन्थेँ, पढाउँथेँ बिहान 6:30 बजेदेखि अझ नाइट डेस्कमा काम गर्दाखेरि, त्यो बेला पत्रकारहरूले समाचार लेखेर डेस्कमा बुझाउने भनेकै छिटोमा 10 बजे त्यो हुन्थ्यो। काम सकेर घर पुग्दाखेरि अत्यन्त आज चाहिँ यति अपत्यारिलो ढङ्गले छिटो आइयो भन्दा 12 बजे पुगिन्थ्यो, अनि 12 बजे पुगेर पनि फेरि स्टोभमा गरेर पकाएर खाइन्थ्यो। हामी धेरै वर्ष बेग्लै बेग्लै बस्यौँ त, म र मेरो श्रीमती। म टियुको होस्टेलको ब्लक एको 104 नम्बर रुममा बस्थेँ, हेर्नु
अहिले पनि सम्झना छ,
सम्झना छ, 104 नम्बर रुममा होइन, दक्षिणपट्टिको सबभन्दा पश्चिमको कोठामा। र त्यहाँ त्यति बेला राति पुगिन्थ्यो अनि बिहान 6:30 बजे म पढाउन पुग्थेँ कलेजमा, धुलीखेल दक्षिणकालीसम्म पुगेर पढाउँथेँ। र एउटा समय चाहिँ फेरि यस्तो थियो, स्वागत नेपाल अनामनगरबाट अर्को पल्लो चोक जान पनि ट्याक्सी चढ्छ भन्थे हाम्रो पत्रकार साथीहरू होइन। अवस्था त्यही थियो, किनभने म एउटा कलेजमा गएर क्लास लिइसकेर ट्याक्सीमा अर्को कलेज गएर फेरि त्यहाँ गएर 11:30 लगभग पढाउँथेँ। 11:30 म फेरि अरू रिपोर्टिङका कामहरू गर्थेँ, नाइट डेस्कमा डेली पेपरमा काम गर्थेँ। यसो गरेर मैले 4-5 घन्टा मात्रै सुतेको झन्नै अहिलेसम्म भयो होला 25 वर्ष,
अहिले पनि,
अहिले पनि, र अहिले पनि अधिकांश समय म र मेरो मिसेस हामी हाम्रो लफममै सुत्छौँ अधिकांश। अहिले यहाँ म आउनुभन्दा पूर्व म बिउजेर हेर्दाखेरि झन्नै 1:30 बजेतिर उहाँ लेख्दै हुनुहुन्थ्यो मेरो मिसेस, लास्ट नाइट, हेर्नु अघिल्लो रातमा झन्नै त्यही 1 बजेतिर सुत्नु भएको थियो होला होइन। म चाहिँ चाँडो सुतेँ, हिजो अफिसमा अधिकांश समय चाहिँ हामी सुत्छौँ, त्यो दिनभरि अरू अरू काम हुन्छ, समाजसेवाको काम इत्यादि के रुँदै आएका मान्छेहरूको मुद्दा पनि लेख्नै पऱ्यो, हेर्नै पऱ्यो, अनि राति बसेर लेख्ने पढ्ने काम गर्छौँ। तर अब यो चाहिँ बानी नै भयो, अप्ठ्यारो हुँदैन फेरि। मलाई कसैले पनि एकदम नजिकबाट थाहा पाउनेले भन्छ नि तपाईँ सुतेकै थाहा हुँदैन तर जहिले फ्रेस देखिनुहुन्छ भन्नुहुन्छ मलाई, इन्सोम्निया होइन त्यो, तर बानी चाहिँ जस्तो बसायो त्यस्तो हुँदो रहेछ,
शरीरलाई जस्तो तपाईँले ढाल्नुभयो त्यस्तै।
हजुर, एउटा गीत छ नि त्यो, एक दिनको सुखभित्र 1000 दिनको दुःख हुन्छ भन्ने, होइन, चाइनामा एउटा बाँस हुन्छ त्यसलाई पहिला दल रोप्नुपर्छ अनि पानी हालिरहनुपर्छ, त्यो पानी चाहिँ 2 वर्षसम्म हाल्नुपर्छ हजारीले, 2 वर्षसम्म त उम्रिँदैन, जब उम्रिन्छ त्यसलाई बिचमा कोट्याएर त्यो ऐको चाहिँ दलहरू मऱ्यो कि भनेर हेर्न थाल्यो भने त्यो झन् खतम हुन्छ। 2 वर्ष उम्रिन्छ कि उम्रिँदैन भन्ने सन्देह हुँदाहुँदै पानी हालिरहनुपर्छ, जब त्यो बाँस उम्रिन्छ त्यसपछि 3 हप्तामा त्यो 90 फिटको हाइटमा पुग्छ, हेर्नु 3 हप्तामा 90 फिटको हाइट पुगेको त सबैले देख्छन् तर 2 वर्ष पानी हालेको त कसैले देख्दैन नि,
त्यो सङ्घर्ष
हो यो सबै कुरा। तर अर्को चाहिँ फेरि हामीले सङ्घर्ष गरिरहेछौँ यो सबै भन्ने कुरा जुन छ नि त्यो हुँदै आएको, हामी त दुर्घटनावश सफल भएको हो कि, दुर्घटनावश सफलता प्राप्त गर्ने, किनकि हामी भाग्यवादी ग्रह गोचरमा विश्वास गर्छौँ नि त। कहिले पनि मलाई एउटा वकिल हुन्छु भन्ने भन्दा बढी मलाई पत्रकार हुन्छु भन्ने थियो. त्यो पत्रकार हुन्छु भन्ने भन्दा पहिला मलाई पढाइरहेको मेरो म्याम मेरो सर हेर्दाखेरि वाह म शिक्षक हुन्छु प्रोफेसर हुन्छु जस्तो लाग्थ्यो. मेरो दाइहरू होइन अरू त्यहाँ बक्सिङ खेलाडी देख्दा म बक्सिङ खेलाडी गएँ पनि रिन्टु हस्ता नेपालको सेकेन्डहरू उहाँसँग खेल्थे
देखेँ
त्यही हो. यस्तो मन लाग्ने कुराहरू 9 भन्दा बढी हुँदैन र बिस्तारै आफैले आफैलाई कन्भिन्स गर्छ मान्छेले म त हिरो हुन जन्मेको होइन आफैले कन्भिन्स गर्छ. मैले भने भने मान्छे हाँस्छन् भन्ने लाग्छ. म गायक हुन पनि जन्मेको होइन रहेछ भने त्यो पनि छोडिदिन्छ.
जस्तो तपाईँले यो भनिरहँदा होइन तपाईँ पत्रकार शिक्षक पढाउनु पनि भयो पत्रकार पनि हुनुभयो यो न्यायालय क्षेत्रमा पनि आउनुभयो होइन 2079 सालमा झापा क्षेत्र नम्बर 2 तपाईँ स्वतन्त्र उम्मेदवारमा पनि उठ्नुभयो. अब तपाईँ के राजनीतिमा प्रवेश गर्नुहुन्छ?
राजनीति वास्तवमा पत्रकारिता गर्दा पनि राजनीति थियो. सबभन्दा पहिला नेपालमा एउटा उम्मेदवार 2 क्षेत्रबाट उठ्न हुँदैन जितेपछि अनि फेरि अर्कोलाई मलाई किन भोट दिएको भनेर झापु हान्ने र फेरि भोट दिए भनेर अर्को चुनाव गर्न लगाउने यो त ठुलो व्यङ्ग्य हो नि जनतालाई. यस्तो 2 उठ्न पाइँदैन भनेर नेपालमा सबभन्दा पहिलो विरोध गरेर चाहिँ लेख्ने बोल्ने मान्छे मै हो. त्यो पहिलो निर्वाचन क्षेत्र पहिलोपटक 48 त्यसरी उठेर अर्को भोट भएपछि आवाज उठाएको थिएँ. त्यो उठाउँदै उठाउँदै मैले अदालतसम्म लिएर आएँ. अब अर्को राइट टु रिजेक्टको नेपालमा जुन छ होइन त्यो 13 भयो अहिले कानुन बनाउन पत्रकारिताबाट सुरु गरेको कुरा अदालतमा आएर आदेश गराएर यो कानुन बनाउनुपर्छ नभए लोकतन्त्र उन्नत हुँदैन भन्ने भयो. यी गलत ढङ्गले यसरी लिएको स्वास्थ्य उपचार खर्च भनेर जुन राज्यकोष लुटेको छ यसको विरुद्ध लेख्ने बोल्ने अदालतमा गएर लड्ने यो सबै राज्यको नीतिलाई परिवर्तन गर्ने काममा योगदान. अहिले यहाँले पनि धेरै कामहरू पत्रकारिताको मार्फत सुधारका लागि अन्यायमा परेका मान्छेहरूका लागि जुन गरिरहनु भएको छ पोलिसीमा हिन्ट गरिरहनु भएको छ यो कुरा राजनीतिको एउटा रूप हो र सधैँभरि केन्द्रमा पढ्ने कानुन पढाउने कानुन अदालतमा आएर भन्ने कानुनको विषयमा जनताको बिचमा गएर भन्ने पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा नेपालको सबै जिल्ला त्यति बेलाको 75 जिल्ला 3-3 घुमेर संविधानमा के कुरा इन्कर्पोरेट गर्नुपर्छ भन्ने मान्छे सायद मभन्दा अर्को छ जस्तो लाग्दैन. जो हरेक जिल्ला 3 पुगेको होस् र एउटै विषय जनतालाई सोधेर आएर संविधान सभालाई जनताको इच्छापत्र भनेर लिखित रूपमा बुझाएको होस्.
जुन पेसा छ त्यो पेसा छोडेर राजनीति भन्दाखेरि राजनीतिले नेपालमा ठुलो परिवर्तन ल्याउन सक्छ भनेर चाहिँ हरेक व्यक्ति राजनीतिमा जान चाहेको
हो. अघि मैले जोडिरहेको चाहिँ एउटा कुरा हरेक मान्छेमा नि यो एकदमै युथहरूले खास गरी कुनै टिनेजर्सहरूले बुझ्नुपर्ने कुरा छ. साइन्टिफिक कुरा हो. हरेक मान्छेलाई जे देख्यो त्यही बनाऊ जस्तो लाग्छ भन्छु. जे देख्यो त्यही तपाईँलाई कहिले चिया पसले बन्न मन लाग्यो र तपाईँलाई कहिले प्रोफेसर बन्न मन लाग्यो होला वा गायिका बन्न मन लाग्यो होला वा बिजनेस वुमन बन्न मन लाग्यो होला त्यो मध्ये कुनै कुनै लागेन होला नि त. त्यो कुनै कुनै किन लागेन भन्दाखेरि गाइडिङ फ्याक्टर आफ्नो जुन हुन्छ नि त्यो गाइडिङ फ्याक्टर चाहिँ नेम हो कि फेम हो कि स्वान्त सुखाय हो यो कुन गाइडिङ फ्याक्टर छ त्यो अनुसार हुन्छ. र उसले 9 इच्छा राखे पनि टिनेज पार हुने बेलासम्म त्याग्दै त्याग्दै 4 आइपुग्छ र त्यो 4 ऊ जीवनभरि संलग्न हुन्छ. जस्तो विजय लामा पाइलट हो उहाँको सामाजिक संस्था छ सामाजिक काम गरिरहनुहुन्छ उहाँ हिरो होइन र बोला रिजाल हेरौँ म्यानेजमेन्टको विद्यार्थी होइन तर म्यानेजमेन्टको भिजिटिङ लेक्चर होइन.
जोस हामी चाहिँ भोलिको दिनमा स्वागत नेपाल चाहिँ राजनीतिक क्षेत्रमा पनि आउन सक्नुहुन्छ भनेर सोच्न सक्छौँ.
यसैले म मेन स्ट्रिम राजनीतिमा छु अहिले पनि राजनीतिमा छु भोलि पनि म चुनावमा जाने नै हो र चुनावमा जाँदाखेरि प्रश्न भनेको थिएँ एमसिसीको समर्थन गर्नेहरूले मलाई भोट नहाल्नु होला यसो भनेर भोट माग्ने मान्छे कोही छ जस्तो लाग्दैन मलाई
दिन पनि
यो विषय मान्नेले मलाई भोट नहाल्नु होला भनेर चुनावमा भोट माग्न गएको मान्छे सत्ता गठबन्धनको भन्दा 3 बढी भोट ल्याए होइन. अर्को 2 थियो म अहिलेको सभामुखको निकटतम प्रतिद्वन्दी हो अहिले पनि जनताको प्रतिनिधिमै हो. सांसद 2 का हुन्छन् एउटा सत्ता पक्षको जसले राम्रो कानुन बनाउँछ भन्ने अपेक्षा गरिन्छ अर्को प्रतिपक्षको जसले सत्तापक्षले गलत कानुन ल्यायो भने खारेज गर्छ. म प्रतिपक्षको सांसद भएको हुनाले यिनीहरूले ल्याएका धेरै ओम हटाउने निर्णय गरेका थिए, खारेज गराइदिए. हरेक चाहिँ जनताको रकम उठेको 6-6 करोड सांसदले लिन्थे, यी लगायत धेरै गलत कानुनहरू खारेज गराएका छौँ.
जस्तो अहिले पछिल्लो समयमा चाहिँ पूर्व राजा ज्ञानेन्द्र केही साता अघि चाहिँ एयरपोर्टबाट चाहिँ निर्मल निवाससम्म जुन ऱ्याली थियो त्यसमा तपाईँले पनि समर्थन गरेको देखियो होइन. स्वागत नेपालले चाहिँ पूर्व राजा ज्ञानेन्द्र अथवा राजपरिवारलाई फिर्ता ल्याउन थाल्नुभयो कि भन्ने पनि कुराहरू गरिरहे होइन. यसलाई चाहिँ तपाईँले कसरी विश्लेषण गरेर चाहिँ अरूलाई प्रश्न पार्नुहुन्छ? हुन त अरूलाई प्रश्न पार्न आवश्यकता पनि छैन, तर पनि हाम्रो जिज्ञासा
एकदम सही भन्नुभयो. कुनै पनि काम गर्दाखेरि डोन्ट ट्राई टु कन्भिन्स अदर पिपल, बट फर्स्ट यु हेभ टु बी कन्भिन्स्ड युर सेल्फ फ्रम द भेरी इनर सेल्फ. मान्छे आफू चाहिँ कन्भिन्स हुने हो. म कन्भिन्स भएको के हो भने 2017 साल पुस 1 गते कम्युनिस्ट पार्टीको महासचिव केशरजङ रायमाझीले किन राजाको कदम ठिक छ भने होला नि. राणाहरूले चाहेको भए आफैले राजा घोषणा गर्न सक्थे, श्रीपेज पनि बनाएरै लागेका थिए, 2-2.5 वर्षका राजाहरू थिए. तर किन राज संस्था अन्त्य गरेनन् होला, त्यसको ऱ्यासनल औचित्य के थियो होला? अहिले यदि राजा रहेको अवस्था थियो भने नेपालले आफ्नो स्वाधीनता गुमाएर एमसिसी गर्ने थिएन. एमसिसीको सवालमा मैले भनेको कुरा त 100% प्रमाणित भयो नि.
हो, त्यो खारेज पनि भयो. अहिले
हामीले भनेको अहिले उसले स्थगन भनेर गरेको छ, त्यसमा एउटै कारण थियो, इक्वल फुटिङमा छैन. इन्टरनेसनल कुनै पनि एग्रिमेन्टहरू यो दुईवटा देशको बिचमा हुन्छ भने दुईवटाको समान हैसियतमा हुनुपर्छ. उसले चाहँदा झुन्सेको बेला अन्त्य गर्न सक्ने, हाम्रो कारणले व्यवधान मात्रै खडा भयो भने हामीले ब्याज बुझाउनु पर्ने, यसको धारा 4 लेखिएको थियो. यो कुरा इक्वल फुटिङमा भएन, हाम्रो स्वाधीनता गुम्यो हामीले भन्यौँ, अदालतमा लगेरदिउँ. नेपालमा कुनै पनि चेलीबेटीलाई बलात्कारै गर्यो भने पनि एमसिसीको कर्मचारी र अमेरिकी सरकारका पूर्व कर्मचारीलाई नेपालमा मुद्दा नलाग्ने कुरा लेखियो, त्यसमा सही गरे यिनीहरूले. के भनियो सिधा भने, अल अफ द स्टाफ्स एन्ड फर्मर स्टाफ्स अफ एमसिसी एन्ड युनाइटेड स्टेट्स अफ अमेरिका विल बी इम्युन्ड फ्रम अल अफ द जुरिस्डिक्सन अफ नेपालीज कोर्ट एन्ड ट्राइब्युनल्स विथ स्पेसल रिफरेन्स टु अल अफ द क्राइम्स. यति भनिसकेपछि पनि यसमा सही गर्ने, त्यहाँ बलात्कारै गर्यो भने मुद्दा नचल्ने लेख्न परेन, सबै प्रकारका अपराध लेखेपछि सकिएन,
सबै सकियो.
अनि मलाई के भने, नानको अगाडि डा लेख्नेहरूले होइन स्वागत नेपालले भनेको त्यहाँ कहाँ बलात्कार लेखा छ भने अदालतले बुझ्यो. अहिले अदालतले अग्राधिकार दिएको छ यो मुद्दामा. मैले भनेको यस्तो खराब कानुन नेपालमा राजा भएको स्थिति थियो भने यस्तो सम्झौतामा नेपालले स्वाधीनता गुमाउँदैन थियो, यही कारण हो चाहिएको. मैले भने
यही कारण तपाईँले पनि त्यहाँ चाहिँ सपोर्ट गर्नुभयो,
मध्येको एक कारण, अरू धेरै कारण. चेलीबेटीको सुरक्षाको कुरा सानो कुरा हो, यस्तो कुरा स्वीकार गर्ने. अनि कसरी हुन्छ, यो राजा भएको स्थिति थियो भने यतिसम्म चाहिँ हुने थिएन. नेपालमा भेटिए जति सबै बालबालिकालाई नागरिकता दिने, हेर्नुहोस् वंशजको त्यो पनि अमेरिकाले त पहिला दिइसकेको पनि खारेज गर्न थाल्दैछ, होइन. अस्ट्रेलिया हेर्नुहोस् नेपालभन्दा 52.3 गुणा ठुलो छ, तर जनसङ्ख्या जम्मा 2.5 करोड छ. उसले पनि अहिले जनसङ्ख्या नीति चाहिँ बडा स्ट्रिक्ट गरिरहेछ राष्ट्रिय सुरक्षाका कुराहरूमा.
जस्तो तपाईँले भने जस्तै सबैका राजतन्त्र र गणतन्त्रप्रति आफ्ना तर्क वितर्कहरू छन् होइन. अनि तपाईँले भनेका पनि कतिपय कुराहरू स्वीकार्य पनि छन् धेरै सर्वसाधारणलाई होइन, कतिपय छैनन् पनि होइन, सबैका आफ्नो छन्. तर यी कुराहरू भनिरहँदा जस्तो तपाईँले पनि न्यायालयमा काम गर्दाखेरि तपाईँप्रति आउने आफ्नै सहकर्मीहरूको चाहिँ एकदमै त्यो हुन्छ नि जेलेसी भन्छ नि मान्छेलाई चाहिँ एकदमै रिस त्वेषहरू हुन्छन्, ती कुराहरूले चाहिँ अहिले पनि आक्रमण त भइरहेको होला नि. जस्तो तपाईँ त सञ्चार माध्यममा पनि धेरै आउनुहुन्छ, बोलिरहनुहुन्छ होइन. पूर्व राजा ज्ञानेन्द्रको जुन त्यो जुलुस थियो समर्थनको, त्यसमा पनि देखिनुभयो. कहिलेकाहीँ न्यायालयमा यसका विषयमा चर्चाहरू हुन्छन्?
न्यायालयमा चर्चाहरू हुन्छन्, मैले गर्ने गरेको त्यो उपन्यासको बारेमा पनि चर्चा भएको थियो होइन,
धेरै
मातृसम्भवको अरू पनि प्रसङ्गहरू आउँछन् पटक पटक। मैले धेरै चाहिँ शास्त्रको चाहिँ रेफरेन्सेसहरू राख्छु,
अध्ययनशील पनि हुनुहुन्छ तपाईँ
बहसका क्रममा। अर्को साथीहरूबाट हुने चाहिँ अघि जेलेसीको कुरा गर्नुभयो नि, मैले त्यो त्यस्तै पढ्दै आएको होला हुन चाहिँ, तर फिल चाहिँ मैले कति बेला गरेको छु भने जहाँ मैले पनि बहस गरेको हुन्छु र म आफै त्यसको मुख्य हुन्छु, मैले उठाएको विषय हुन्छ, त्यहाँ बहस गर्ने अरू सबै मान्छेहरूको नामहरू हुन्छ, मेरो नाम टक्क छुटाएको हुन्छ
जहिले
न्युजहरूमा। यो चाहिँ 9 पटक भएपछि नेपालको एउटा प्रमुख भनिने मुख्य राष्ट्रिय दैनिक हो सम्पादकलाई फोन गरेँ, तपाईँले अझ त्यो मध्येको पनि एउटा चाहिँ सामूहिक बलात्कारको मुद्दा थियो सुदूरपश्चिमको एकजना चेलीको एसएलसी दिनुभन्दा पूर्वको गेस्ट पेपर किन्न जाँदा यति भने चाहिँ अरू भन्नु पर्दैन, यहाँले पनि उहाँसँग कुरा गर्नु, उहाँको न्युज र बुवा र हजुरबाबाट रेपमा पारिएको नानीको न्युज, त्यो फाइनल फैसला आउँदा त्यसमा हामीले नेपालको इतिहासमा एउटा नयाँ चाहिँ प्रिन्सिपल
नजिर
इस्टाब्लिस गर्न सहयोग गऱ्यौँ। त्यो भनेको जहिले पनि घटनास्थल कहाँ हो भन्ने, रेपमा परेपछि मान्छे कतिपय त बेहोस हुन्छन् वा तत्काल गर्न सक्दैनन्, अर्को अवस्थामा पुग्छन् होइन, अनि उचालेर बोकेर कहाँ कहाँ गाडीमा हालेर लगेको छ, अनि घटनास्थल उसले एकचोटि एक ठाउँ बताएको हुन्छ, अर्कोचोटि अर्को ठाउँ बताएको हुन्छ, त्यसको फाइदा लिएर घटनास्थल प्रकृति मुचुलका नै घटना कहाँ भएको भन्ने नभएको हुनाले भनेर सफाइ पाउने, यही भएको थियो त्यो सुदूरपश्चिमको मुद्दामा। जिल्लाले जेल पठाएको पछि उच्चले घटनास्थल क्लियर भएन भनेर सफाइ दियो नि, त्यसमा हामीले एउटा नयाँ कुरा भन्यो जो विश्वको सबै अदालतका लागि नयाँ कुरा हो, त्यो भनेको घटनास्थल बलात्कारको मुद्दामा पीडित चेलीको शरीर हो, शरीरमा घटना भएको हुन्छ।
हजुर हो,
अब मुद्दा त्यो चेलीको होइन, मुद्दा सरकारको, सरकारवादी मुद्दा हो नि त,
हजुर हो
होइन, सरकारवादी हुनुपर्ने मुद्दाको घटना कहाँ भयो भन्दा चेलीको शरीरमा भयो, यसैले त्यो शरीर घटनास्थल हो, नट द पोइन्ट अफ द प्लेस, कुनै स्थान बिन्दु होइन, व्यक्तिको शरीर घटनास्थल हो भन्ने कुरा यो प्रमाण भएको नयाँ थ्योरी थियो। अनि यसको तामझामका साथ सारा न्युजहरू आयो होइन, मैले त मान्यवक्ता भइसकेको मान्छेले फेरि प्रतिवादीको तर्फबाट बहस गर्न मिल्दैन भनेरै बहस गरेँ, सबै लेखेर त्यहाँ मेरो इन्टेन्सनली छुटाएको छ कि, अनि फोन गरेँ के हो तपाईँहरू बलात्कार गर्ने मान्छेको पक्षमा बहस गर्नेको मात्रै लेख्नु भएको छ, यताबाट मैले मात्रै गरेको थिएँ मेरो त लेख्नु भएको छैन, भनेपछि तपाईँको पत्रिका चाहिँ बलात्कारीको पक्षधर पत्रिका हो भनेर सोधेपछि, अनि त्यहाँको एकदमै नाम चलेको प्रमुख मध्येको एकजना पत्रकारलाई ल स्वागत नेपालसँग गएर चाहिँ कुराकानी गरेर लिएर आउनु एउटा इन्टरभ्यू भनेर, त्यसपछि अनि इन्टरभ्यूको उसमा अनि आर्टिकलको फर्ममा आर्टिकल छापिया छ, मैले त्यसमा गर्छु यस्तो। मैले धेरै ठाउँमा हिजो मसँगै रिपोर्टिङ गरेको साथी हुनुहुन्छ अनि उहाँलाई मेरो कोट गर्न अप्ठ्यारो लाग्छ, यो मलाई मैले यो महसुस गरेको झन्डै 10 वर्ष जति भयो होइन, यस्तो चाहिँ मलाई थाहा छ।
जो न्यायालयमा काम गर्छ अर्काको लागि न्यायका लागि लड्छ, तर आफै पनि अन्यायमा परेर हुन्छ, त्यो बोल्नु त पर्यो नि होइन,
बोल्नु चाहिँ पर्यो, तर यो कुरा चाहिँ खासै अन्याय नै चाहिँ होइन, तर कतिपय चाहिँ यस्तो हुँदो रहेछ,
एक किसिमले त हो नि, जुन काम गर्नु भएको छ त्यो काम गर्यो भनेर नाम लेख्न त क्रेडिट त पाउनु पर्छ नि होइन र,
एकदमै सही। यसरी हेर्दा पत्रकार स्वयं न्यायाधीश जस्तो हो, जस्तो एउटा न्यायाधीशले अदालत जाँदै गर्दा बाटोमा रामले श्यामलाई छुरी हानेर मार्दै गरेको देख्यो भने, त्यहाँ आउँदै गर्दा रामले श्यामलाई छुरी हानेर मार्दै गरेको देखेँ, त्यसलाई यति वर्ष जेल पठाइदेऊ सिधै भन्न सक्छ र सक्दैन,
सक्दैन।
त्यसपछि वाट स्पिक्स इज द इभिडेन्स, द जज इज अन्ली द माइक्रोफोन, होइन यो अहिले हामीले बोलिरहेको माइकबाट एम्प्लिफाइड भर्जनमा मान्छेको मोबाइलमा जान्छ, त्यस्तै न्यायाधीशले प्रमाणहरू बोल्छन्, ऊ माइक्रोफोन हो, त्यसलाई उद्घोषण गरिदिन्छ। पत्रकारले आफैले आफ्नो कुरा आफैले घर जलाएर घर जलेको समाचार लेख्दैन, अर्कोले के भन्यो दुवै पक्षका कुरा राखिदिन्छ, न्यायाधीश जस्तो रहेछ उसले पनि दुवै पक्षका कुरा सुन्नुपर्छ, तर एकै पक्षको मात्रै सुनेर गर्ने जसको मूल प्रादुर्भावै मैले गरेको छु मेरै विषयमा घुमिरहेछ तर त्यहाँ मलाई चाहिँ सडक बाहेक बाहेक गरेर आएको हेर्दा यो पनि अन्याय चाहिँ अन्याय नै
हो त्यो त अभियसली अन्याय हो नि त पत्रकारले त एबिसी नै हेर्नुपर्छ भनेर भन्छ नि त ब्यालेन्स गर्नुपर्छ एकतर्फी भएर लेख्नु पर्दैन भन्ने कुराहरू त छन् होइन जस्तो तपाईँले चाहिँ मैले यो तपाईँसँग एक कुरा गरिरहँदा अहिले हालसालैको एउटा घटना मलाई चाहिँ सम्झना आयो जस्तो तपाईँले ट्विटरमा 2023मा चाहिँ भन्नुभएको रहेछ नेपाललाई स्विजरल्यान्ड जस्तो बनाउनु पर्छ भनेर यो स्विजरल्यान्ड भन्ने शब्द चाहिँ पहिला नेताहरूले पनि प्रयोग गरेको शब्दहरू हो होइन तपाईँले त्यसमा सुन रक्तचन्दन नेपालमा जति आउँछ आउन दिनुहोस् भन्नुभएको छ होइन पैसा पनि आउन दिनुहोस् हब बनाउनुहोस् भन्नुभएको छ ठ्याक्कै एक हप्ता भन्दाखेरि दुई तिन दिन अगाडि 25 करोड भन्दा बढी युरो र डलर ट्रकमा भेटियो अब यसलाई चाहिँ के भन्नुहुन्छ तपाईँले फोरकास्ट गरेको अथवा भविष्यवाणी मिल्यो भन्नुहुन्छ कि के भन्नुहुन्छ
यसलाई लिगलाइज गरिएन नि होइन लिगलाइज गर्नुपर्छ एउटा हामीले विदेश गएको एउटा मान्छेले सानो एउटा नत्था एउटा फुली एउटा औँठी
सिक्री
होइन सिक्री श्रीमतीलाई कत्रो दुःख गरेको हुन्छ लगाइदिउँ भनेर ल्याएको हुन्छ आमालाई पनि यसो लगाइदिउँ बहिनी घरमा बसिरह उनलाई एउटा चाहिँ फुली ल्याइदिउँ पिर्सिङ भनेर आएको त्यसलाई चाहिँ च्याप च्याप समाएको छ होइन अनि क्विन्टलका क्विन्टल आएको चाहिँ हिसाब मिलेन भने मान्छे पक्राउ परेको छ हिसाब मिलुन्जेल जान्छ यो कानुन नेपालका लागि होइन नेपालमा रक्तचन्दन अन्यत्रबाट आउँछ यहाँबाट हामीले फाइदा लिएर विदेशीलाई बेचेर अनि हामीले नाफा कमाउँदा नेपाललाई के बेफाइदा छ यस्तो कानुन खारेज गर्नुपर्छ विदेशबाट मजाले सुन जति हुन्छ जसरी सुकै हुन्छ भ्रष्टाचार गरेर लिएर आऊ चोरेर लिएर आऊ जे जे गरेर लिएर आऊ स्विजरल्यान्डले पनि यही गर्छ तिमी तिम्रो देशमा जे जे सुकै भ्रष्टाचारै गर जे गर पैसा ल्याएर मेरो देशमा पैसा पार्किङ गर म त्यसको अलिअलि चार्ज लिन्छु फेरि तिमी लैजाऊ कतै लगानी गर्नुपर्छ गर भन्छ यसले देशलाई फाइदा हुन्छ उसले गर्न हुने नेपालले गर्न नहुने किन नेपालका झन् धेर जान्ने छन् स्विजरल्यान्डका नेताभन्दा स्विजरल्यान्डका वकिलभन्दा नेपालका वकिल धेर
जान्छ पैसा त्यहाँ पनि जान्छ
त्यहाँ पनि जान्छ त्यसो भएको हुनाले नेपालीका लागि बनाउनु पर्यो के कानुन नेपालका लागि बनाउनु पर्यो जति पनि सुन लिएर आउँछन् युवाहरूले बाहिरबाट हाम्रो गृहमन्त्रीले एयरपोर्टमा गएर फुलको माला लगाइदिनुपर्छ सुन झ्याप झ्याप लिएर आउनेहरूलाई गर्नुपर्ने काम गर्नु छैन सिधा देखिन्छ नि त हिसाब किताब होइन मैले त्यो भन्न खोजेको थिएँ अहिले यो जुन भेटियो भेटिएकोमा यसलाई लिगलाइज गरिदिनुपर्छ त्यो मान्छेलाई पक्राउ गर्ने होइन
त्यो त सानो माछा हो नि त ऊ त एउटा माध्यम मात्रै हो नि त होइन
एकदमै धेरै ठाउँमा भरियाहरू यसरी पक्राउ परेका छन् यो लागु औषधको हेर्नुभयो भने छक्क पर्नुहुन्छ बिचरा त्यो ऊ आफै खान नपाउने स्थितिमा छ होइन घर गएर हेऱ्यो भने छाना चुहिनेछ छोराछोरीले पढ्न पाएका छैनन् त्यो जति बरामद भएको छ नि त्यो सबैको मूल्य तोकेर अनि कहिले धरोटी कायम गर्ने कहिले तपाईँको जरिवाना गर्ने र जेल उसैलाई पठाइदिने मालिक फेरि अन्तै कहीँ कतै छ लिगलाइज गरिदेऊ न होइन तर यो मैले भनेको लागु औषधको सवालमा होइन है लिगलाइज गर्नुपर्ने चाहिँ गाँजा हो तर खान होइन उत्पादन गर्ने विदेशमा जहाँ जहाँ जरुरी हुन्छ नेपालको उच्च पहाडी भेगको गाँजा संसारमा सबभन्दा राम्रो पठाउँ ऊ राजा र खेतानले बियर नेपालमा सबभन्दा पहिला सुरु गरे मान्छे बेच्नलाई उहाँ आफै खानुहुन्न थियो त हामीले खानैपर्छ भन्ने छैन नि त त्यो भएको हुनाले उत्पादन गर्ने विदेशमा पठाउने देश धनी बनाउने
जसो तपाईँले चाहिँ केसहरू लडिरहँदा जसरी अहिले यो त्यत्रो ठुलो राशिको चाहिँ पैसा भेटिएको हो नि त होइन अब त्यो व्यक्ति चाहिँ योभन्दा अगाडि पनि 7 किलो सुनमा गइसक्यो योभन्दा अगाडि तपाईँको चाहिँ लागु औषधमा पनि त्यस्ता धेरै व्यक्तिहरू भेट्नुभयो र जहिले पनि यस्ता यस्ता व्यक्तिहरूको त तपाईँहरूले देखिरहनु भएको छ नि यो के सरकारले न्याय गरेको हो सानो व्यक्तिहरू मात्र त जेल गइरहेछ नि त जेल चलान भइरहेछ
वास्तवमा एकदम सही भन्नुभयो त्यो सानाहरूलाई मात्रै कर्मचारीहरूलाई मात्रै यो केसमा सिधै देखियो नि जहाँ पनि भरियाहरू पक्राउ परेका छन् यिनको रिक्सा आफ्नो छ, रिक्सा चलाएको आफूले छ, त्यो रिक्सावालको हेर्नु त कस्तो छ स्थिति, रिक्सा खुट्टाले चलाइन्छ पाइडल मारेर, यो ट्रक उहाँको आफ्नो हो, तर उहाँको स्थिति हेर्नु डेरामा बसिरहनु भएको छ, त उहाँको छोराछोरी श्रीमती डेरामा हुनुहुन्छ,
श्रीमती गर्भवती हुनुहुन्छ,
हो यो अवस्थामा हुनुहुन्छ। अब अर्को कुरा, यहाँ मात्रै होइन फेरि, यसलाई भन्छ व्हाइट कलर क्राइम, श्वेत गृहीय अपराध। ललिता निवासको जग्गा हेर्नु त, मन्त्री परिषदले निर्णय गर्यो यो अब व्यक्तिका नाममा दिने निर्णय गर्यो, त्यसमा अख्तियारमा मुद्दा पर्यो, अख्तियारको प्रमुख आयुक्त यो सूर्यनाथ उपाध्याय, उहाँले मुद्दा व्यक्तिको नाममा जग्गा गइसकेको भएको हुनाले नचलाउने भनेर तामेलीमा राखिदिनु भयो। भ्रष्टाचारको मूल कारण त्यही थियो, उहाँले भ्रष्टाचार लुकाइदिनु भयो। अब शङ्कर लिम्बू, एकजना लिम्बूको छोरो खतरा, उहाँले मुद्दा फेरि चलाउनुपर्छ भनेर अदालत लानुभयो। अदालत लाँदा सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले सरकारले गरेको निर्णय नीतिगत निर्णय, त्यो नीतिगत निर्णय भनेको नेताले गर्ने निर्णय, मन्त्री परिषदले त्यो उनीहरूको पेसा नै नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्ने हो, त्यो पेसा गर्न पाउनुपर्छ भनेर फैसला लेखेर व्यक्तिको नाममा जग्गा लानै पर्छ, सरकारको नाममा ल्याउनै पाइँदैन भनेर पाँचजना न्यायाधीशले फैसला गरे। खिलराज रेग्मी प्रधान न्यायाधीश, अनुपराज शर्मा प्रधान न्यायाधीश, मिडियामा बडा एकदम मोडल बनाएर लिएर आउने अर्का न्यायाधीश बलराम केसी, अर्का न्यायाधीश राजेन्द्र प्रसाद कोइराला र अर्का न्यायाधीश रायमाझी, मिनबहादुर रायमाझी, यी पाँचजना न्यायाधीशले व्यक्तिको नाममा लानैपर्छ फैसला गरे। एउटा गऱ्यो मन्त्री परिषदले, अर्को गऱ्यो यी न्यायाधीशले, अनि त्यहाँ मैयानी हक कायम गरियो। अब मन्त्री परिषदले गरेको निर्णय कर्मचारीले कार्यान्वयन गर्नु पऱ्यो नि, त्यो कार्यान्वयन नगर्ने हो भने जागिरबाट हटाउँछ नि, तर कार्यान्वयन मन्त्री परिषदले गरेको निर्णय गर्यो भनेर भ्रष्टाचारको मुद्दा चाहिँ अदालत सबै मिलेर, अख्तियार सबै मिलेर कर्मचारीलाई मात्रै जेल पठाए। त्यहाँको जग्गा खाने मान्छे कुमार रेग्मी न्यायाधीश भएर बस्नु भएको छ, फिर्ता गरेको भन्नुभयो, जम्मा एक आना मात्रै फिर्ता गर्नुभयो, फेरि अर्को जग्गा खाने मान्छे मन्त्री भएर बसेका छ, यो पौडेल विष्णु पौडेल, अर्को जग्गा यसरी दिलाउनका लागि त्यो हाम्रो दीप बस्नेतले यो त मिल्दैन दिन, तलबाट फेरि टिप्पणी मिल्छ मिल्दैन कन्फर्म गरेर चाहिँ हेर भनेर पठाउने दीप बस्नेत, दीप बस्नेत जेल हालिदियो, त्यो दिन्छ होइन, दिन मिल्नै पर्छ, मिल्न देखिन्छ भनेर पठाउने त्यति बेलाको कानुन उपसचिव कृष्ण गौतम, उहाँ पनि अहिले न्यायाधीश हुनुहुन्छ, आफै गएर अदालतमा बहस गर्नुपर्छ, न्यायाधीशको विरुद्धमा बोल्छस् के भन्नुहुन्छ मलाई, होइन म त बोल्ने हो प्रष्ट, त्यहाँ जे हुन्छ बेहोर्ने हो। त्यसपछि यस्तो स्थिति छ जहाँ पनि तल्लो तहका कर्मचारी र निमुखा गरिब दुखीहरूलाई मात्र, अहिले अदालतमा 80% निर्दोष मान्छेहरू दोषी ठहर भएर जेलमा छन्, अदालतमा निर्दोषहरू 80% छन्,
यो त एकदमै दयनीय,
अनि त्यस्तो स्थिति छ।
यो सत्ता र शक्तिको खेलमा जस्तो सुकै व्यक्ति पनि पीडित हुन सक्छ, यो सत्ता र शक्तिका बिचमा खेल्ने खेलको अन्यायका विरुद्ध स्वागत नेपालको यो लडाइँ चलिरहन्छ, होइन? अब तपाईँलाई पनि अहिले हतार भएको छ, बहस सुरु भइसक्यो होला, आज कुन चाहिँ बहस छ?
आज चाहिँ एउटा छ, एकजना चेली हुनुहुन्छ, नाम भनौँ प्रमिला सिंह,
हजुर
प्रमिला सिंहले लिनुभएको यो सुदूरपश्चिमको हो,
हजुर,
उहाँले लिनुभएको ब्याङ्कबाट लोन 25 लाख थियो, उहाँको जग्गा 80 लाखको थियो, 80 लाखको जग्गा राखेर 25 लाख लिनुभयो, अब उहाँले तिर्न बुझाउन बाँकी रकम जम्मा 4 लाख मात्रै छ ब्याङ्कलाई,
4 लाख
जम्मा 4 लाख छ बुझाउन, यो 4 लाख नबुझाएको भनेर ब्याङ्कले लिलाम गरिदियो। अब लिलाम गर्यो कतिमा भन्दा जम्मा 41 लाखमा लिलाम गर्यो, जग्गा हो 80 लाखको, लिएको हो 25 लाख, 21 लाख बुझाइसक्नुभयो, 4 लाख बुझाउन बाँकी छ, 41 लाखमा लिलाम गऱ्यो। अब उतापट्टिको बाँकी जुन 39 लाख छ, त्यो 39 लाख रुपियाँ बराबर मध्ये ब्याङ्कका कर्मचारी र अरू मिलेर बाँडेर खाए एक आपसमा। यो प्रष्ट देखिन्छ कागजबाट। अब उहाँको उच्च अदालत नेपालगञ्जले जग्गा लिलाम नगर्नु भनेर अन्तरिम आदेश दियो, तर लिलाम नगर्नु भन्दा भन्दै लिलाम गरेर अर्कोलाई पासै गरिदियो। आदेश आइसकेपछि पनि
त्यस्तो त गर्न पाउँदैन
हो, पाउँदैन, तर अर्कोलाई पास गरिदिइसक्यो, जबकि अन्तरिम आदेश छ। उहाँ पनि एक्लै नै सङ्घर्ष गरिरहनु भएको एकजना चेली हुनुहुन्छ, उहाँलाई हेप्यो, मालपतले हेप्यो, नापीले हेप्यो, भूमि सुधारले हेप्यो, त्यो ब्याङ्कले हेप्यो,
महिला भएकै कारण,
महिला भएकै कारण हो। अदालतको अन्तरिम आदेश हुँदा हुँदै नै त्यसरी लिलाम गर्थ्यो भने, एउटा पुरुष थियो वा म थिएँ भने, म तरवार लिएर गएर त्यो लिलाम गर्दै गरेको ठाउँमा सबलाई छप्काइदिन्थे। म कानुनको मान्छे हो नि, फेरि म किन तरवार लिएर छप्काउँथेँ भनेर भनिरहेको छु, किनकि अदालतले दिएको अन्तरिम आदेश हुँदाहुँदै अहिले लिलाम नगर्नु भन्दा भन्दै गर्छ भने छप्काउनु पर्दैन। भगवान् कृष्णले पनि शिशुपालको टाउको काटेकै हो त, होइन र? करुणाको सागर भगवान् कृष्ण, एट द सेम टाइम हजुरबा भए पनि छातीमा धनुबाण दाग भनेर भने हो नि, एउटै मान्छे महान करुणाको सागर पनि हुनसक्छ र त्यो महान कठोर र निर्मम पनि हुनसक्छ न्यायका लागि। फेरि त्यसरी म चाहिँ त्यो ठाउँमा थिएँ भने, उहाँ महिला भएकै कारणले मैले यस कारण भन्छु, म थिएँ भने म तरवार लगेर छप्काइदिन्थेँ, अदालतको अन्तरिम आदेश लिलाम नगर्नु भन्ने हुँदाहुँदै लिलाम गरेर तिनीहरूलाई काटिदिन्थे। अब हो, त्यो मुद्दा अहिले सर्वोच्चमा छ, सर्वोच्चमा आज यसपछि मैले गर्ने बहस एउटा त्यो। अर्को पनि यस्तै प्रकृतिको मुद्दा छ, अनिश श्रेष्ठ भन्ने साथी हुनुहुन्छ, बुवा जेलमा, आमालाई पनि पहिला पक्राउ गरेको थियो, दुईजना दाजु र बहिनी मात्रै, बिहे आउनेवाला थियो, बिहे चाहिँ रोकियो, तर अहिले हामीले यो मुद्दा हेरेर एउटा अन्तरिम गराइसकेपछि बहिनीको बिहे चाहिँ गर्नुभयो। त्यो भाइको मुद्दा छ, यो चाहिँ उच्च अदालत पाटनमा छ। अरू केही मुद्दाहरू छन् जो चाहिँ आदेशहरू मात्रै हुने खालको छ।
धन्यवाद स्वागतजी। तपाईँको चाहिँ यो सत्ता र शक्तिको बिचमा अन्याय विरुद्धको न्यायको लडाइँ सफल होस्। तपाईँ मन्थन पडकास्टमा हुनुहुन्छ, आजको एपिसोड कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। धन्यवाद।